शायद हमें उसे कुछ मिला कि नहीं मिला, इसको तो हम खुद जानते हैं, और अगर हमें भी खुद नहीं पता तो हमारा अमल इसकी गवाही दे देगा आने वाले दिनों में। ये चंद प्रेजेंटेशंस हैं, आपको सिर्फ उनका इंट्रोडक्शन दे देते हैं, आप चाहें तो बाद में इसको वेबसाइट से जाके देख लीजिए। इंशाल्लाह इसको हम अपने इस क्लास के ब्लॉग पे भी डाल देंगे ताकि जो लोग बाद में देखें तो उसे फायदा हो। आपने तो न जाने अपनी नोटबुक्स में गिने हैं कि नहीं गिने, लेकिन इस प्रेजेंटेशन में जो अल्हम्दुलिल्लाह लाहौर में जब मैंने करवाया था ये कोर्स, तो उस वक्त हमने इसको पाइल अप किया था, 62 लेसन बने थे। लेसन है, आप पता नहीं हम फायदा उठाते हैं कि नहीं। इसको बार बार मैं यही कहूंगी कि चीजें तो मौजूद होती हैं, जब तक उससे फायदा ना उठाएं उनका फायदा नहीं होता। तो आपके पास एक लिस्ट की सूरत में है, जाके अपने नोट्स को चेक कीजिएगा, कोई चीज अगर आप नोट करने से रह के तो उसको देख लीजिएगा। जी नेक्स्ट दिखाइए प्रेजेंटेशन, इसके मैं पढ़ के नहीं बताऊंगी क्योंकि अल्हम्दुलिल्लाह इसमें से अक्सर जो है वो हो गए हैं क्लास में। इसी तरह से एक और प्रेजेंटेशन है हजरत यूसुफ अलैहि सलाम के बारे में, कि उनकी जिंदगी में बहुत से दुख सुख हुए। थोड़ा सा पीछे करें, फास्ट हो रहा है। यानी ये भी वेबसाइट पे मौजूद है प्रेजेंटेशन, कि जब चीजें आपके अगेंस्ट जाने लगे तो क्या करें। बस हालात ऐसे होते हैं कि हम पूरी कोशिश के बावजूद भी अपने आप को दुखी होने से, परेशान होने से नहीं रोक पाते। तो ये प्रेजेंटेशन हमें दिखा रहा है कि जब व्हेन थिंग्स आर डाउन एंड यू आर आउट ऑफ योर माइंड, जस्ट रिमेम्बर अल्लाह इज ऑल काइंड। बस अल्लाह को सोचते जाइए तो आपको अपने दुख नजर आते जाएंगे कि वो दुख दूर हो जाएंगे। अगर दुख बड़ा है तो क्या हुआ, दुख देने वाली जात तो उससे भी बड़ी है। व्हेन यू आर ऑल अलोन एंड योर पेन हैज नो एंड, जस्ट रिमेम्बर अल्लाह इज ओनली वन यू कैन डिपेंड ऑन। जब आपको दर्द की शिद्दत हो और आपसे बर्दाश्त ना हो, तो उस वक्त याद रख लें कि अल्लाह वो जात है कि जो सारे दर्द दुख दूर कर सकता है। When, मुझे पूरा नजर नहीं आ रहा। When nothing makes sense and you heeds to you heading for him, ये मुझे ना इसकी वो थोड़ी सी इसका इधर एंगल, अगर लोगों को ना बदले ना, क्योंकि उसकी स्लाइड्स मेरी आंखों में आ रही है। थोड़ा पीछे कर ले जी, ठीक है, बाकियों को सही है, अब थोड़ा उधर ही कर दीजिए, सबको दिख रहा है पीछे उधर। ओके, जज़ाकअल्लाह खैर। यानी आप देखिए कि बेसिकली ये इस सोच के साथ है कि जब हमें अपनी जिंदगी में आने वाले मामलात की समझ नहीं आ रही होती, तो उस वक्त फिर अल्लाह पे नजर डालें, और आप देखेंगे कि ये सब अल्लाह के नाम है। अल्लाह इज ऑल, नहीं ठीक है, आप वहां से करती जाए ऑल वाइज। यानी जब आपको ऐसे लगे कि मेरे साथ ये हालात क्यों हुए, मुझे इसकी हिकमत नहीं समझ आ रही, वाई इज दिस विद मी, वाई आई एम ओनली, क्यों हमेशा मेरे साथ होता है, तो उस वक्त सोच लें कि अल्लाह की इसमें कोई हिकमत होगी। जब तुम्हारी जिंदगी अंधेरों में हो और तुम्हें लगे कि कुछ भी ठीक नहीं, तो उस वक्त सोचिए कि अल्लाह इज दी लाइट। यानी बस अब हमारी जिंदगी में गमों के, दुखों के, परेशानियों के, बीमारियों के अंधेरे होते हैं, हमें कुछ समझ नहीं आ रहा होता, तो उस वक्त सोच लीजिए कि क्या हुआ, अल्लाह ने मुझे फैसला, मेरे हक में फैसला किया अंधेरे में रहने का, तो मैं क्यों गम करूं, अल्लाह तो रोशनी है। जब मुसीबत का वक्त आए, यानी ट्रबल्स हैं आपकी जिंदगी में, आपका वक्त बहुत खराब हो गया और कोई नहीं आपको दिख रहा कि जो आपकी केयर करे, उस वक्त सोचिए अल्लाह वोंट हर्ट यू, ही इज जस्ट। ये सोच लें कि अल्लाह आपको कभी नुकसान नहीं देगा क्योंकि वो अलादिल है, आदिल है, वो इंसाफ करता है। जो मेरे साथ हुआ है ये किसी मेरे ही काम का कोई नतीजा है। When your heart is breaking, जब तुम्हारा दिल टूटता है और तुम्हारा पेन तुम्हें घिरा देता है, तो सोचिए अल्लाह सीज ऑल, कि अल्लाह मेरे इन हालात को भी देख रहा है। और जिंदगी में ऐसे वक्त हर एक के साथ आते हैं, कोई ये नहीं कह सकता हमारे साथ नहीं हो सकता ऐसा। जब आप कमजोर हो और आपको रोड जो आगे है, एंड द रोड सीम्स लॉन्ग, रास्ता बहुत लंबा लग रहा है आपको, आप कमजोर हैं, रास्ता बहुत लंबा है, उस वक्त सोचिए कि अल्लाह इज ऑल स्ट्रॉन्ग, सब अल्लाह के हाथ में। जिंदगी में कई ऐसे टारगेट आते हैं हमारी जिंदगी में, हम कहते हैं आई कैंट, हो ही नहीं सकता, मेरे से ये नहीं काम होगा, तो अल्लाह ताला को ताकत, अल्लाह की ताकत को मिला लीजिए अपने साथ। जब आप पुअर हों और पेनीलेस हों, यानी आपके से एक फूटी कौड़ी नहीं है और आप किसी ऐसी चीज में स्टक हैं कि जहां से आप निकल ही नहीं सकते, तो सोचिए अल्लाह इज द रिच, वो मैं गरीब हूं, मेरा रब तो अमीर है ना, वो मुझे इस चीज से निकाल देगा। When life is a burden, जब जिंदगी एक बोझ बन जाए और हर चीज अनस्टेबल लगे, उस वक्त सोचिए कि अल्लाह इज एबल टू डू ऑल, कि अल्लाह ये सब कुछ कर सकता है, जो मैं नहीं कर सकती वो मेरा रब कर सकता है। जब रास्ता क्लाउडी हो एंड कोई भी आपकी साइड पे ना हो, यानी ऐसे लगता है कि सभी मेरे खिलाफ हो गए हैं, उस वक्त सोचिए कि अल्लाह इज द ओनली गाइड, कि अब अल्लाह मुझे रास्ता दिखाएगा। When no one wants to listen, जब कोई आपकी बात सुनना नहीं चाहता और इज विलिंग टू लर्न, आपको कान नहीं दे रहा, यदि कोई आपकी बात ही नहीं सुनना चाहता, तो उस वक्त सोचिए कि अल्लाह इज द ऑल हियरिंग, अल्लाह सब सुनता है। ये चीज बंदे को सबसे ज्यादा मजबूत कर देती है। When you are down in your misery, जब आप अपनी हालत पे हैं, बहुत दुखी हैं, परेशान हैं, एंड देयर इज नाउ हेयर टू रन, जस्ट रिमेंबर यू कैन ऑलवेज रन टू वन, यानी आपको समझ नहीं आता तो मैं किसके पास जाऊं, होता है ऐसा कभी, तो अल्लाह की तरफ भागिए, अल्लाह से ना भागे। हमारा हाल क्या है कि हम खुशियों में भी अल्लाह से भाग जाते हैं, गमों में भी अल्लाह से भाग जाते हैं, अल्लाह के पास सिर्फ तब आते हैं जब हमें कोई नहीं कबूल करता। जी, वेन योर स्कार्स आर हर्टिंग एंड योर हार्ट इज इन फियर, जस्ट रिमेंबर अल्लाह इज विद दोज हु आर पेशेंट। ये सब्र है। आप कहते हैं ये कौन सी तस्वीर है, ये कौन सा फल है? नहीं, ये तस्वीर क्या है जी, खास है? एलोवेरा। ये जी, आप देखिए कि इसके ऊपर पानी ठहर जाता है, आप इसको पिया करें, इसका जूस सेहत के लिए बहुत अच्छा होता है। घर में रखें, किसी भी जूस में उसके 2-3 घूंट डाल लें, आप फील करेंगे कि आपका स्टमक कितना ज्यादा फ्रेश हो जाता है। इसी तरह ये एक स्टूडेंट्स जो पिछली क्लासेस में थी, उनका एक सब्र जमील पे जो भी उन्होंने क्लास में सुना उसको उन्होंने अपने नोट्स में रखा है, तो सिस्टर आयशा से रिक्वेस्ट है कि ये सब कुछ डाल दें। देखिए, हम भी वही चीज़ सुनते हैं लेकिन हम उसको बाज़ उस पेज पे डाल नहीं पाते, तो इसमें सब्र जमील के बारे में भरपूर बात है, बातें वही हैं जो क्लास में हुई लेकिन उन्होंने उसको हेडिंग्स के साथ रखा है। बस, क्या और भी है जी, भी पढ़ा भी नहीं सुना सकते, ये आप लोग पढ़ लीजिएगा जाके घर में, क्लास में से नेट पे डाल देंगे। फिर ये पूरी यूसुफ की कहानी है कि ये आप अपने यंग बच्चों के साथ बैठ के देखिए, क्योंकि इसमें यूसुफ को एक मॉडल बनाया गया है, सेइंग नो टू एन इनडिसेंट प्रपोजल। जब कोई गुनाह की दावत दे तो नो कैसे कहें, गो थ्रू करके फटाफट दिखा दें। पूरी कहानी जो हमने इसमें पढ़ी है ना, वो इस प्रेजेंटेशन में आपको मिलेगी, और बहुत ही खूबसूरत है ये सारे प्रेजेंटेशन। अभी तो मैंने ऐसे ही आपसे की है बात, लेकिन अल्हम्दुलिल्लाह मुख्तलिफ क्लासेस में इनको मैंने काफी डिटेल से किया हुआ है। दुआ करते हैं कि अल्लाह ताला हमारे आंखें खोल दे, हमारे कान खोल दे, हम जो सुने सीखें उस पर अमल करें। सूरत यूसुफ एक खूबसूरत सूरत जो पूरी हुई, तब एक और नई बहुत ही खूबसूरत सूरत शुरू करते हैं इस आस के साथ कि अल्लाह ताला हमारे दिल खोल दे और हम इससे अमल की गजा ले सकें। अल्लाह ताला से मदद मांगते हुए सूरत रात को शुरू करेंगे। जी प्लीज। इनका सवाल है कि हजरत यूसुफ अलैहिस्सलाम को कुएं में ये तसल्ली दे दी गई थी कि एक वक्त आएगा कि आप अपनी बातें बताएंगे दूसरों को, तो क्या इस वही की बुनियाद पे उन्होंने हर तरह के हालात में सब्र किया? मेरा दिल चाह रहा है कि इस पे मैं आपको वही कहूं कि इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुम्मस्तकामू ततनज़्ज़लु अलैहिमुल मलाइका। सिर्फ यूसुफ नहीं, हर ईमान वाला जितनी बड़ी मुश्किल में होता है उतनी बड़ी तसल्ली आती है आसमान से, और उतनी जुबान खामोश हो जाती है मखलूक के आगे। ये फरिश्ता एक खास सर्टन वही ना भी दे, और मुफस्सरीन कहते हैं कि वो वही कैसे आई, क्या सिचुएशन थी, तो बहुत सारे बात हुए कि फल हमहा इल्हाम था। तो हकीकत में यही बात है कि बंदा मोमिन किसी फरिश्ते के आने का मुंतजर नहीं होता जो आके कहे बेटा सब्र करो सब्र करो, तुम्हारे दिन बदलेंगे, एक दिन तुम अपने ही दुश्मनों और मुखालफों के आगे इस तरह इज्जत से बैठे होगे कि लोग तुम्हारे सामने आएंगे, बल्कि उसके दिल को अल्लाह सुझा देते हैं। अल्लाह ताला कहते हैं कि हमने उनके दिलों को सुझा दिया, तो यूसुफ के दिल को सुझाया, आज हमारे भी दिलों को अल्लाह सुझाएगा, कब? जब यूसुफ जैसा किरदार होगा। انشاءاللہ تعالیٰ. دیکھیے ایک ہی بات کیا ہوتا ہے, کچھ لوگ اتنے ہائپر ہو جاتے ہیں, کچھ کول کام کیوں رہتے, بات تو ایک ہی ہے نا, فرق کس کا ہے؟ ان تسلیوں کا فرق ہوتا ہے کہ مجھے کس بات کی فکر ہے, میرا رب جو ہے, میرے پاس کچھ نہیں تو کیا ہوا, میرے رب کے پاس تو سب کچھ ہے. تو اس کے پیچھے پھر وہی تعلق باللہ کی غذا ہے. جتنا آپ کا یہ تعلق مضبوط ہوتا جائے گا, آپ دیکھیں گے کہ اللہ تعالیٰ آپ کو مخلوق کے سامنے اپنی بات کو ضائع کرنے سے بھی روک دے گا. ہم آج یہ کیوں نہیں کر پاتے, اس کی وجہ اندر سے کھوکھلا پن ہے. اللہ تعالیٰ ہمیں ہدایت دے. شروع کرتے ہیں. نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 127 آیت نمبر 1 سے 17 سورۃ رعد. لیسن نمبر 127 آیت نمبر 1-17 سورۃ الرعد. براہ راست سبق پہ جانے سے پہلے تھوڑی سی بات سورت کے بارے میں, تھوڑی سی بات سورت کے بارے میں, اور اس کے بعد پھر لیسن کے بارے میں, پھر انشاءاللہ ہم آیتوں کو ساتھ ساتھ لیں گے. سورت رات قرآن پاک کی ایک اور بہت خوبصورت سورت ہے. اس کے مکی اور مدنی ہونے میں اختلاف ہے. بعض کہتے ہیں کہ مکی ہے, بعض کہتے ہیں کہ مدنی ہے, لیکن اگر اس کے مضامین کو دیکھا جائے تو یہ مکی صورت ہے. چند آیات ہو سکتی ہیں متنی ہو, لیکن انداز بہت خوبصورت ہے. ترتیب کے اعتبار سے 13 نمبر کی صورت ہے. صورت کا نام الرعد تھنڈر اسٹون کو کہتے ہیں, بجلی کی کڑک. اور اسی صورت کی آیت نمبر 13 میں وہ یسبح الرعد بحمدہ والملائکۃ من خیفتہ, یہاں سے یہ لفظ آتا ہے. اور رعد اس فرشتے کو بھی کہتے ہیں کہ جو بادلوں کو ہانکتا ہے. انشاءاللہ آج کے سبق میں ہم دیکھیں گے آیت 13 میں اس پہ تھوڑی سی بات کریں گے. یہ سورت حق اور باطل کے فرق کو بتاتی ہے, یعنی بنیادی تھیم اس سورت کا حق ورسز باطل ہے. اور اسی لیے اس پوری سورت میں ہم دیکھیں گے دو چیزوں کا تضاد دکھایا گیا ہے, مقابل. جیسے ذائقوں میں فرق, کہیں رواسی یعنی پہاڑوں کی بات ہے تو اس کے ساتھ اندھیروں نہروں کی بات ہے, اسی طرح رات اور دن کی بات ہے. مکی صورت ہے, 43 آیتیں ہیں, بہت مختصر سی صورت ہے, دو دن میں پڑھی جاتی ہے. میں کہتی ہوں آپ اس کو سننے کے بعد اگر دو دن کسی سے بورو کر کے اس کو یہ صورت پڑھا دیں تو انشاءاللہ حق کیا ہوتا ہے اس کا اور باطل کیا ہے اس کا فرق اس کو پتہ چل جائے گا. یہ صورت مکی دور کے کس دور میں نازل ہوئی, تو اگر سورت کے مضامین کو آپ دیکھیں گے تو سورت یونس, سور ہود اور الاعراف کے ہی دور میں نازل ہوئی, جو مکہ کا آخری دور تھا. نبی صلی اللہ علیہ وسلم کو اسلام کی دعوت دیتے ہوئے ایک عرصہ دراز گزر چکا تھا. مخالفین آپ کو تکلیف دینے اور آپ کے مشن کو ناکام کرنے کی ہر ممکن چال چل چکے تھے, اور مومنوں پر اتنے مشکل حالات تھے کہ تمنائیں کیا تھی, کاش کوئی معجزہ دکھا کر ان لوگوں کو راہ راست پر لایا جائے. لیکن اللہ تعالیٰ اس صورت میں بہت ہی خوبصورت دو مثالیں ہیں, جو آج ایک آج کے سبق کی ایک کل کے سبق میں ہے انشاءاللہ, بلکہ تھوڑی سی بات آج ہی ہوگی دونوں پہ, بہت ہی خوبصورت طریقے سے بتاتے ہیں کہ دیکھو ہر چیز کا ایک وقت ہے. یوسف کی آزمائشیں بھی اسی وقت دور ہوئیں جب اللہ نے چاہا. جو لوگ اس وقت نوٹس نہیں لیتے وہ کیسے یہ ساری باتیں یاد رکھیں گے؟ دیکھیں میں بول رہی ہوں, یہ بھی تو وقت لگ رہا ہے نا. اگر ان باتوں کی اہمیت نہ ہو تو میں بالکل نہ بولوں. تو یہ صرف لسننگ نہیں ہوتی, ایز اے لسنر اس وقت آپ نہیں بیٹھ رہے, آپ لوگ لکھیں تاکہ یہ باتیں, ایک لفظ لکھ لیں بس, تیز بول رہی ہوں نا, ایک لفظ لکھ لیں, بعد میں جا کے اس کو دیکھیں گے, اس ایک لفظ سے آپ کو پوری بات یاد آ جائے گی. لیکن اگر لکھیں گے نہیں تو یاد بھی نہیں رہے گا کہ ہم نے لوز کیا کیا. میں جب نوٹس لیا کرتی تھی اپنی کلاس میں تو کئی دفعہ ایسا ہوتا ہے کہ ٹیچر کے ساتھ انسان نہیں چل پاتا, تو میں کیا کرتی تھی, میری عادت تھی کہ میں جگہ چھوڑ دیتی تھی. جیسے میں لکھ رہی ہوں تو مسلسل لکھ رہی ہوں تو لکھتی جاؤں, جہاں مجھے فیل ہوا کہ میں نے ایک جملہ چھوڑا ہے اس کو چھوڑ دیں, اس پہ نہ غور کریں, اگلے میں چلیں, لیکن اس کے اندازے کے مطابق ایک لائن دو لائن چھوڑ دیتی تھی. فائدہ کیا ہوتا ہے کہ بعد میں جب انسان کو موقع ملتا ہے تو مجھے فوراً اس آیت کو پیج کو دیکھ کے سمجھ آتا ہے کہ یہاں میرا کچھ چھوٹا تھا, یہ چیز میں نے لکھنی ہے, پھر انسان اس کو کوشش کر کے لکھ لیتا ہے. تو بہرحال یہ کہ سورت رات میں اللہ تعالیٰ مسلمانوں کو تسلی دیتے ہیں کہ دیکھو اللہ تعالیٰ دشمنوں کی رسی کو دراز تو کرتا ہے, لیکن اس سے مراد مومنوں پر ظلم نہیں ہوتا بلکہ مومنوں کا امتحان ہوتا ہے. اور اس سورت میں ہم دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم کی رسالت, توحید اور دوبارہ جی اٹھنے کی صداقت, جو مکی دور کے تین بنیادی مضمون تھے، ان پر بھی بات ہوتی ہے، دیکھیں گے بہت ہی خوبصورت ہلکی پھلکی سی صورت ہے. اب وہی اتار دی قرآن اور سنت کی صورت میں. اب جو لوگ اس سے فائدہ نہیں اٹھاتے اور اپنا نقصان کرتے ہیں ان کو کل حسرت ہوگی. سبق کے بالکل آخر میں مثالیں آئیں گی جو میں سوچتی ہوں کہ پورے قرآن کی جان ہے، اتنی خوبصورت ہیں کہ جو لوگ آج اس سے محروم ہیں حقیقی طور پہ وہ اس نفع سے محروم ہیں. اللہ تعالیٰ ہماری کمیوں کو دور کر دے. آئیے اب ہم آیتوں کو ساتھ لے کے ساتھ ساتھ دیکھتے ہیں کہ ہمارے لیے آج کے سبق میں کیا ہے. انداز آپ کو بہت ہلکا پھلکا سا لگے گا، ویسے تو سورت یوسف بھی بڑی لائٹ تھی لیکن چونکہ اس میں کہانی تھی تو ہم سیکوینس کے ساتھ چلتے ہیں، لیکن ادھر آپ کو بار بار آیتوں کا رخ بدلتا ہوا دکھے گا اور آپ کو ایسے لگے گا کہ بہت تیزی سے کسی ٹرین میں بیٹھے ہوئے شیشے میں سے مختلف منظر آپ دیکھ رہے ہیں. ایک بات ہوتی ہے، ابھی تھوڑی سی بات چلتی ہے تو اللہ تعالیٰ ایک دوسرے خوبصورت انداز سے دوسری بات بیان کرتے ہیں. اس لیے جب کوئی منظر بہت تیزی سے گزر رہا ہو تو اس کے لیے توجہ کی زیادہ ضرورت ہوتی ہے. کھڑے ہو نا تو آپ کے سامنے ایک منظر ہے، آپ دیکھتے رہیں گھنٹہ دیکھتے رہیں، لیکن چلتی گاڑی میں اگر آپ نہ دیکھیں تو کوئی کہے گا ارے وہ دیکھا تو آپ کے کدھر ہے، وہ کہے گا وہ پیچھے رہ گیا، اب آپ پیچھے نہیں جا سکتے. اس طرح خاص طور پہ مکی صورتیں جن میں مختلف دلائل دیے جاتے ہیں ان کے دوران توجہ بڑی ضروری ہوتی ہے. سورہ یوسف جیسی صورتیں جو ہے نا اس میں خود بخود توجہ رہتی ہے کیونکہ دماغ بھی ساتھ ساتھ سوچ رہا ہوتا ہے نا کہ اب کہانی کے آگے کیا ہوگا، لیکن اس طرح کی صورتیں جو ابھی شروع ہو رہی ہیں اس میں انسان کو خود کو باندھ کے رکھنا ہوتا ہے کیونکہ کوئی سیکوینس بظاہر نہیں دکھتا، لیکن اگر آپ تفسیر میں دیکھیں گے انشاءاللہ تو آپ کو خود بہت لگے گا کہ ایک آیت دوسری آیت سے کس طرح سے جڑی ہوئی ہے. شروع کرتے ہیں بسم اللہ الرحمن الرحیم. الف لام میم را، حروف مقطعات ہیں جو مکی صورتوں کی پہچان ہے. پیچھے بھی بات ہوئی تھی کہ را سے جو حروف مقطعات پورے ہوتے ہیں جیسے الف لام را تھا اور یہاں الف لام را ہے، اس کے بعد آیت پوری نہیں ہوتی بلکہ وہ اسی آیت کا ایک حصہ ہوتے ہیں، اور یہاں بھی ادھر یہی مراد ہے. اور اس کے معنی اللہ کو پتہ ہے جو اس نے نبی کو بھی نہیں بتائے. انداز وہی ہے بے بس کرنے والا کہ 28 لفظوں کی حروف تہجی میں سے 14 لفظ جو حروف مقطعات کی صورت میں قرآن پاک میں پیش کیے گئے ہیں، تم آدھی حروف تہجی بھی سنت کے بغیر نہیں سمجھ سکتے، تو لہٰذا اللہ تعالیٰ کی بڑائی کو مان جاؤ. اور آپ دیکھیں گے اب جتنی بھی صورتیں آ رہی ہیں تقریباً سورہ نور تک، شروع میں ضرور عربی زبان قرآن کی خوبی اس پہ تھوڑی تھوڑی بات ہوتی رہے گی، اور وجہ صاف ظاہر ہے کہ جو دور ایسا تھا کہ جس میں لوگ دین نبی کو جھٹلا رہے تھے تو پھر ان کو ثابت کرنے کے لیے قرآن کو ایک کرائیٹیرین بنا کے پیش کیا جا رہا تھا. ایک چھوٹی سی بات اور بتا دوں کہ سورت رات سے ایک نیا گروہ شروع ہو رہا ہے صورتوں کا، یعنی مکی مدنی صورتوں کے اندر اگر آپ کہیں تو ایک سب گروپ کا آغاز ہو رہا ہے. اگر آپ اس صورت کے ساتھ صورت ابراہیم جو آگے آئے گی اور سورہ ہجر کو شامل کر لیں تو یہ تین نسبتاً چھوٹی صورتیں، اس سے پہلے جو صورتیں تھیں وہ بڑی تھیں. صورت رات اور صورت ابراہیم کا آپس میں جوڑ ہے، آپ پڑھیں گے جب صورت ابراہیم تو آپ کو اس کا اندازہ ہو جائے گا. مضمون بھی مشابہ ہیں، طوالت بھی تقریباً برابر ہے. سورت ہجر منفرد ہے اور آپ کہہ سکتے ہیں کہ سورت رات کا موضوع تذکیر بالآلاء اللہ ہے، یعنی اللہ کی نعمتوں کے ذریعے لوگوں کو ریمائنڈر دیے جائیں. کسی پچھلی قوم کا نام یا رسول کا نام لیے بغیر صرف نعمتوں پہ غور کروایا گیا کہ جس رب نے اتنا کچھ بنایا تم اس کی بات کو کتنی اہمیت دیتے ہو. آئیے دیکھیے، تِلْكَ آیَاتُ الْكِتَابِ، یہ اللہ کی کتاب کی آیتیں ہیں. کتنا پیارا انداز ہے، کتاب سے یہاں مراد سورت بھی ہے. مفسرین کہتے ہیں کہ جب سورتوں کے شروع میں کبھی کتاب کا تذکرہ آئے تو وہ خاص طور پہ اس سورت کا نام مراد ہوتا ہے. اس کو کہتے ہیں جو کل بول کر جز مراد لینا، یعنی کتاب کا ایک حصہ سورت ہوتی ہے اور سورت قرآن کے اندر ہے، گویا کہ یہ کتاب ہے. پیچھے کیا تھا؟ ذالک الکتاب. یہاں کیا ہے؟ تِلْكَ آیَاتُ الْكِتَابِ. کون سی کتاب؟ وَالَّذِي أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ الْحَقُّ، اور اے نبی جو چیز آپ پر نازل کی گئی ہے آپ کے رب کی طرف سے وہ حق ہے. ولكن اکثر الناس لا يؤمنون. खोल लीजिए आप लोग. ولكن اکثر الناس لا يؤمنون, लेकिन अक्सर लोग ईमान नहीं लाते. बिल्कुल उस माहौल को सामने रखिए. 12 साल की जब क्लश है, लोग अल्लाह के नबी को झुटला रहे हैं, झुटला रहे हैं, झुटला रहे हैं, तो अल्लाह कह रहे हैं कि नबी आप गम ना कीजिए, कहीं पीयर प्रेशर में आकर ये ना सोचने लग जाएं कि जो बात मेरे ऊपर नाजिल की गई है ये बातिल है, ये हक है. सारी दुनिया भी कुरान को झुटला दे तो एक ईमान वाला पूरे शरह सदर से कहे कि ये हक है जो मेरे रब की तरफ से नाजिल किया गया. इससे क्या पता चलता है कि वक्त और मुआशरे के प्रेशर में आकर हक बात से मुतनफिर होना या उससे गाफिल होना ये अकलमंदी की अलामत नहीं है. और अल्लाह सुबहान तआला यहाँ नबी सल्लल्लाहु अलैहि वसल्लम की बेगुनाही भी साबित करते हैं जो लोगों ने आपके इस बारे में रखा था कि आप ये कुरान खुद लिखते हैं. हालांकि अल्लाह ताला कहते हैं कि ये कलाम हमारा है, किसी और के तो बस में ये बात ही नहीं है कि वो इसकी कोई बात को कर सके. तो लिहाजा तुम क्या करो, इस किताब पर अमल करो, इस पर गौर करो. तुम नबी को नहीं झुटला रहे, तुम इस किताब को झुटला रहे हो. लेकिन अक्सर लोग ईमान नहीं लाते. कितनी हैरत की बात है ना, आज इंसानों में से इंसानों ही को कोई छोटा सा तोहफा भेज देना तो लोग बड़े शुक्रियों के साथ उसको कबूल भी करते हैं और उसको बाद में लौटाने की भी कोशिश करते हैं. लेकिन ये किताब आसमानों वाले रब की तरफ से गिफ्ट के तौर पे भेजी गई, लेकिन अक्सर लोग इसको नहीं मानते. कितनी महरूमी की बात है. अल्लाह ताला कहते हैं कि ये इस किताब को क्यों नहीं मानते या इस पर ईमान नहीं लाते, क्योंकि इनको पता ही नहीं है ये कितनी बड़ी हस्ती की तरफ से आया है. तब अगली आयतों में अल्लाह की हस्ती का तस्कर है. लेकिन यहाँ माँ उनजिला में वही बात जो पीछे भी बात हुई कि नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो भी कलाम उतरा था उसके दो हिस्से थे, एक कुरान और एक हदीस. कुरान को कहते हैं वही मतलूब, मीम ता लाम वो. मतलूब क्या होता है, जिसकी तिलावत की जा सके. दूसरी चीज जो आप पे नाजिल की है गैर मतलूब, वो वही. वही भी असल में नहीं बोलते, वही बोलते हैं वो अरबी में. उर्दू में चूंकि हम वही कहते हैं तो इसलिए मैं वही बोल रही हूँ. वो वह जिसकी तिलावत ना की जा सके, और वो कौन सी, हदीस. गोया के कुरान वही मतलूब है और हदीस वही गैर मतलूब है. हुक्म में दोनों बराबर है. जिस तरह कोई बात कुरान पाक से साबित हो जाए तो वो साबित हो गई, इसी तरह हदीस से भी साबित है. इसी तरह जो चीज कुरान की किसी आयत से हराम होती है तो कोई एक हदीस भी किसी बात की हुरमत पे मिल जाए तो वो चीज भी हराम हो जाएगी. इसी तरह आप देखिए कि जो अल्लाह के नबी पर हदीस नाजिल हुई और आपकी जुबान से हुई वो भी दो किस्म की है. एक तो वो हदीसें जो हम सब पढ़ते हैं, आप लोग तफसीम सुन्ना में भी पढ़ रहे हैं, तफसीर में भी कोट कराई जाती हैं कुछ, ये कौन सी होती है, मजमून भी अल्लाह की तरफ से था, यानी मजमून अल्लाह ताला का था, अल्फाज आपने खुद इस्तेमाल किए. ये बिल्कुल ऐसे ही जैसे कभी आपको मैं हदीस कोट कराती हूँ तो बोलती हूँ कि हदीस का मफहूम ये है. क्यों बोलती हूँ, कि जो लफ्ज मैं उर्दू तर्जमे के एतबार से बोलूंगी वो तो मेरे लफ्ज हैं, अल्लाह के नबी की जुबान से तो अरबी के लफ्ज आए थे. ठीक है, तो वो बात क्या होती है कि मफहूम मीनिंग वही है लेकिन लफ्ज मेरे हैं. लेकिन दूसरी एक किस्म की हदीस होती है जिसका मजमून भी अल्लाह की तरफ से है पहले की तरह, लेकिन इसमें अल्फाज भी अल्लाह के हैं. फर्क क्या है फिर वही में, इसको वही हदीस कुदसी कहते हैं. कुद्स कुद्दूस अल्लाह का नाम. हदीस कुदसी फिर और कुरान में फर्क क्या है, समझ रहे, बात समझ आ रही, उलझ तो नहीं रहे. हदीस कुदसी में अल्फाज भी अल्लाह के हैं और मानी भी अल्लाह का है, सिर्फ जुबान नबी की इस्तेमाल होती है. ठीक है ना, बहुत सारी ऐसी हदीसें हैं, 100 हदीस कुदसी, एक बड़ी खूबसूरत इंग्लिश की बुक है उसमें बायला कोई नहीं हदीस है. फर्क क्या फिर हदीस कुदसी और कुरान में, कि कुरान के अल्फाज अल्लाह ने बोलकर पेश किए और नबी सल्लल्लाहु अलैहि वसल्लम के कल्बे अथर में आए थे. ठीक है, तो बहरहाल ये अलूमुल हदीस और अलूमुल कुरान में ये चीजें हम पढ़ेंगे. लेकिन अल्लाह ताला कहते हैं अक्सर अन्नास, नंबर एक लोग शक में पड़ जाते हैं. لوگ اس کتاب کے مقابلے میں اکڑ جاتے ہیں اور تکبر کرتے ہیں. اللہ تعالیٰ کہتا ہے چھوڑ دو ان کو, ان کو کتاب کو نہیں ماننا نا تو چھوڑ دو, پیچھے کر دو. ابھی ان کا وہ کیلپر نہیں ہے کہ اللہ کی اتنی خوبصورت کتاب کو سمجھے, ویسے چھوڑو اور آؤ ان کو کائنات کی کتاب پڑھاؤ. دیکھیے قرآن اللہ کا کلام ہے یا اللہ کا قول ہے, تو کائنات اللہ کا فعل ہے, اور اللہ کے قول اور فعل میں کوئی تضاد نہیں ہے. جس کو اللہ کا قرآن پڑھ کے ہدایت نہیں ملی, اس کو دعوت دی جا رہی ہے کہ آؤ اس کائنات کی کتاب یعنی یونیورس کو پڑھ لو. وہ اللہ کون سا اللہ؟ آیت نمبر 2, الذی رفع السماوات بغیر عمد ترونها. اللہ ہی ہے وہ جس نے اٹھایا آسمانوں کو بغیر ایسے ستونوں کے جنہیں تم دیکھتے ہو. اس کا دو طرح سے ترجمہ ہے, اگر آپ رکیں, اللہ الذی رفع السماوات بغیر عمدن, ادھر کوما لگا کے دیکھ لیجئے تو مفہوم کیا ہوگا, اللہ وہ ہے جس نے آسمانوں کو بغیر ستونوں کے اٹھایا. ٹھیک ہے, تو اس سے کیا پتا چلتا ہے کہ آسمان کے کوئی ستون نہیں ہے, ترونہا جن کو تم دیکھو. ٹھیک ہے, لیکن اس کا ایک اور متوقع ترجمہ بھی کیا ہے کہ اللہ الذی رفع السماوات, یہاں رک جائیں تو پھر اگلا مفہوم کیا ہوگا. جی ابھی ٹیسٹ لے لیں واپس, اس وقت نہیں ہوگا, چھوڑ دیں اس کو. بغیر عمد ترونہا, یعنی آسمانوں کے ستون ہے ہی نہیں جن کو تم دیکھو. فرق سمجھ آ گیا دونوں کو؟ کون بتائے گا؟ جیرم آپ ہی بتائیے, یہ آخری دو باتیں کیا ہو رہی تھی؟ نہیں آپ اس سے آگے جی آپ بتائیے, حاجرہ آپ بتائیے. یعنی ایک ترجمہ کیا ہے کہ ستون ہے ہی کوئی نہیں, آسمان بغیر ستونوں کے, یہ بھی سچ ہے. کبھی دکھے آپ کو مجھے پلرس ہیں آسمان کے نیچے؟ اس ہال کی چھت کی دیواریں ہیں, یہ دیواریں نہ ہوتی تو پلرس ہوتے نا, جہاں بڑی چھتیں ہوتی ہیں بیچ میں پلرس کیوں ہوتے ہیں؟ اللہ کہتے ہیں تم اس آسمان کو دیکھو, اس کے تو بغیر ہی عمد ہیں, کوئی ستون ہے ہی نہیں جن کو کہ تم دیکھ سکو. اور دوسرا مفہوم کیا ہے کہ ستون تو ہیں تمہیں نہیں دیکھتے. اللہ اکبر. اور آج سائنس نے بتا دیا کہ یہ آسمان کس طرح کھڑا ہے, آپ کو پتا, سٹرنگز کے ساتھ, سٹرنگز کے ساتھ. آپ نے شاید ہینگنگ برج نہیں دیکھا ہوگا, ناروے امریکہ میں 2-3 ہیں, ایک آدھ دیکھنے کا اتفاق بھی ہوا. دیکھنے میں کچھ نہیں لگتا, نہ نیچے پلر, اتنا لمبا سمندر, دریائے بلکہ ایک کونے سے دوسرے پہ. اب عموماً دیکھیے کہ جو ہوتے ہیں آپ کو سمجھ آتا ہے نا کہ بھئی نیچے کچھ تو ہوگا, کچھ بھی نہیں ہے. خوف آتا ہے یہ کیا ہے, کہاں ہے؟ اسی برج کے مڈل کے ایک اندر انہوں نے ایک پلر اوپر لگایا ہوا نیچے کی بجائے, اور اوپر لگا کے کوئی ایک خاص اینگل ہوتا ہے اور وہاں سے سٹرنگز چلتی ہیں, وہ اس کے ساتھ اس کو یوں ہینگ کرتے ہیں. ہینگنگ برج کا نام تو آپ نے بھی سنا ہوگا نا, یہ آسمان ہینگ ہے. اور آج سفیئرز کے نام پہ سائنس دانوں نے اس بات کو ثابت کر دیا, آسمان اس طرح کی کچھ فورسز کے بیچ میں کھڑا ہے. جیسے اگر آپ امیجینیشن میں ایک لوہے کا ٹکڑا رکھیں اور اس کے ارد گرد میگنیٹس فائر ہو, تو آپ دیکھیں گے کہ ایک خاص جگہ پہ آ کے چیز رک جاتی ہے. یعنی ہم تو ان باتوں کو سمجھ ہی نہیں پا سکتے جس طرح اللہ سبحانہ تعالیٰ نے یہ آسمان پیدا کیا. اتنا خوبصورت آسمان بنانے والا, ریڈیائی لہروں کا نام تو آپ نے سنا ہوگا نا, فضا آج بھی خالی نہیں ہے. آج سائنسدانوں نے ثابت کر دیا کہ اس میں ویوز چلتی ہیں, اور ان ویوز کے ساتھ مختلف پلانٹ بندے ہوئے ہیں, تھاکوں کی طرح یہ ویوز ہیں, اور اس کی وجہ سے یہ آسمان بھی کھڑے ہوئے ہیں. اور یہ جو آسمان ہے نا بیچ میں, یہ اصل میں گیسز ہیں. اگر اس دور میں یہ لکھ دیا جاتا کہ نیلے رنگ کا آسمان تم دیکھو یہ تو بلو ہے, تو لوگ ہنسیں گے آج کے دور میں, کیونکہ آسمان بلو نہیں ہے. اس کی دلیل دیکھ لیجئے آپ ناروے میں جا کے, ذرا ایسٹرن سائڈ پہ اوپر نارتھ میں دیکھیں, پرپل اسکائی, پنک اسکائی, اورنج اسکائی. رات کے وقت آسمان کے اتنے رنگ کیوں بدلتے ہیں؟ گرے ہو جاتا ہے, پھر ڈارک بلیک ہو جاتا ہے, کبھی پرپل اور کاسنی ہوتا ہے. آسمان کا اپنا کوئی رنگ نہیں ہے, ये डिफरेंट रेडियाई लहरें उस पर जिस एंगल से लाइटें डालती है ना, जैसे आप इस हॉल में भी कभी कभी देखते हैं ना, आमतौर पे तो देखें ये बिल्कुल एक, अब इस वक्त अगर हम देखें तो हम एक नेचुरल लाइट में बैठे हुए हैं ना, रेड लाइटें इधर साइडों पे लगा देंगे तो थोड़े देर बाद आपको कमरे का माहौल रेड लगेगा, कभी ब्लू लगता है। अल्लाह ने इस आसमान को ट्रांसपेरेंट रख के किस खूबसूरत तरीके से मुख्तलिफ शेड दे दिए, इंसान सोच भी नहीं सकता। अल्लाह ताला बताता है कि जो लोग अल्लाह को सिर्फ इसलिए नहीं मानते कि वो नजर नहीं आता, तो फिर वो उन सितारों को कैसे मानते हैं जो नजर नहीं आते। आसमान ना नजर आने वाले सहारों पे खड़ा है। इसमें हम सबके लिए एक सबक है, और वो सबक क्या है कि तुम भी उस दात को सहारा बना लो कि जो तुम्हें नजर नहीं आता। इसी से मैग्नेटिक फील्ड बनते हैं, इसी से सब कुछ। तो जब इस कायनात को इतने खूबसूरत तरीके से बनाने वाला है, तो क्या तुम्हें किताब अच्छी नहीं देगा, वही अच्छी नहीं देगा? तुम्हें क्या हो गया, तुम्हारा शौर किधर गया? इस कायनात से सबक सीखो कि जब कायनात इतनी खूबसूरत है तो उसकी किताब, उसकी वही कितनी खूबसूरत होगी। और बना के छोड़ नहीं दिया, सुम्मा स्तवा अलल अर्श, फिर वो अर्श पर ठहर गया, फिर उसने अर्श पर करार पकड़ा, वसख्खरा शम्स वल कमर, और उसने मुसलसल काम में लगा दिया सूरज और चांद को। सखरा कहते ही है कि किसी के दबाव में आकर किसी काम को करना, यानी किसी को काम दे देना, किसी को वर्कआउट यानी किसी को वर्कशीट दे देना, कि अल्लाह ने इस आसमान को बनाकर खुद अपने लिए जो जगह चूज की वो अर्श था। ये कैसे है, पीछे भी बात हुई थी, हमारा ईमान है कि अल्लाह ताला सातवें आसमान के ऊपर अर्श पर है। कैसे है, कैफियत मजहूल, नहीं मालूम, उसके बारे में सवाल बेदत है, लेकिन अल्लाह आसमान पे है। इसीलिए लोग अल्लाह को ऊपर कहते हैं, ऊपर वाला, वो एक है। तुम्हारे मेरे आप के अंदर अल्लाह हलूल नहीं कर सकता, फिर तो नाउज़ुबिल्ला बहुत सारे गड़बड़ के सिलसिले शुरू हो जाते हैं। सूरज चांद को कैसे काम में लगाया, कुल्लू यजरी लिया जले मुसम्मा, हर एक चल रहा है एक वक्त मुअय्यन के लिए। ये कायनात मुतहरिक है, हर एक चीज चल रही है, और इसके बावजूद पुरसकून है, क्याम का कोई तसव्वुर ही नहीं है। इस कायनात में हलचल है, ये जिंदगी है। जो इंसान फारिग होके बैठ जाते हैं ना, जिनकी जिंदगी से हलचल खत्म हो जाती है, उनकी जिंदगी से जिंदगी खत्म हो जाती है। ये बताया गया कि ये कायनात मुसलसल काम कर, यजरी घूमना चलना, जारिया कश्ती को कहते हैं। जैसे पानी में कश्तियां अपने आप को सहारा देती हैं ना थपेड़ों के इस मुकाबले में, इस तरह इस आसमान में ये सूरज चांद तैर रहे हैं। और आज ये चीज साइंस ने साबित कर दी कि ये कायनात ऐसे स्टिल नहीं है, हर चीज चल रही है, तैर रही है। आपने कभी भी गौर से देखा हो तो कभी निजामे शमसी की कुछ तस्वीरें जो 3D में होती हैं, तो आप देखें तो ऐसे लगता है कि पानी है, यूं चलती है, स्विंगिंग। अल्लाह ताला ने वो बात जो आज के साइंसदानों ने इतनी मेहनतों और इतने गैजेट्स को यूज करने के बाद हासिल की, उसको बयान कर दिया कि वो जात इस कायनात को कैसे बनाती है। मैं अक्सर सोचती हूँ कि जो आज साइंसदान है, या जो आज सितारों पे कमंदे डाल रहे हैं, और वो लोग जो हकीकत में आज के दौर में भी बड़ी बड़ी लेबोरेटरीज में बैठे हुए हैं, और जिन्होंने बड़े बड़े हबल बना लिए, कभी कायनात की उन चीजों को देखें कि जो उसने बनाई हुई है, तो मुसलमान ना हो जाए। आपको हैरत होगी, होनी भी चाहिए हमें, क्योंकि हम आज इस दौर का तस्वुर भी नहीं करते कि जब मुसलमान इस किताब से जुड़े हुए थे ना, तो साइंस के वो मौजूद थे। साइंस का जितना बेसिक नॉलेज दुनिया को मिला, वो मुसलमानों से मिला। आप कभी मुस्लिम हीरोज में उनकी कहानियां सुनेंगे तो हैरान होंगे, हम क्या थे? मेरा तो दिल पिस रहा है, मैं सोचती हूँ हम क्या थे, हम क्या बन गए? हम भी उसी लस्ट के पीछे, ख्वाहिश और हवा के पीछे चल पड़े। कितने दुखी हैं आज हम, कितने मसरूफ हैं आज हम, कितना रोना आता है हमें अपने ऊपर, हाय हम किस मुश्किल में पड़ गए। लोग कितनी आजाद जिंदगी बसर करते हैं, मर्जी से सोना, मर्जी से जागना, मर्जी से खाना, मर्जी से जो मर्जी कर लो। हम कितनी मुश्किल में आ गए इस किताब के साथ पाबंदियां लेकर। ऐसे वक्तों में तो बस मुरव्वत का फंदा रह जाता है, दिल नहीं चाहता कि इसको हम अपने साथ रखें। लेकिन अल्लाह कहते हैं, तुम अल्लाह की इताअत और बंदगी का फंदा उतार के जाओगे भी तो किधर जाओगे? یہ کائنات آزاد ہوتے ہوئے آزاد نہیں ہے. کلو یجری لاجلِ مسمیٰ, ہر چیز کی ایک مدت ہے, یہاں سے یہ بھی پتہ چلتا ہے. جیسے انسانوں کو موت آنی ہے نا, کائنات کو بھی موت آئے گی. سورج چاند ستارے سب بھی جھڑ جائیں گے قیامت کے دن. تیسواں پورا پارا اس کے بارے میں بولتا ہے, قیامت کی علامتیں. یہ جو اجل مسمی نا, اس سے پتہ لگ چلتا ہے کہ یہ قیامت کی طرف اشارہ ہے. اور چلتی کیسے, ایک چکر سورج سال میں مکمل کرتا ہے پورے اپنے آربٹ کے گرد, اور چاند ایک مہینے میں طے کرتا ہے. چاند کی وجہ سے مہینے آتے ہیں اور سورج کی وجہ سے سال آتے ہیں. دونوں کی دوہری حرکت ہے, ایک تو اپنے ہی آربٹ کے گرد اور دوسری دونوں کی حرکت زمین کے گرد. اللہ اکبر. یہ سب حرکات یدبر الامر کے گرد گھومتی ہیں. اتنی تیزی سے سوئنگ ہوتی ہوئی اس بال پہ تم بیٹھے ہو اور تمہیں چکر نہیں آ رہے, تمہیں جیٹ لاک نہیں ہو رہا. کبھی سوچا آپ نے, کبھی کسی بچوں کے ساتھ آپ کو کبھی بچوں کے ساتھ جانے کے اتفاق ہوا اور کسی رائڈ پہ بیٹھے ہو اور وہ جو گھومنے والے ہوتے ہیں نا, ٹک ٹک ٹک, اتر کے بھی تھوڑی دیر بعد لگتا ہے کہ دماغ نہیں جگہ پہ آیا. کیا اس کی سپیڈ ہوتی ہے؟ آئی تھنک سو کہ ایک میل بھی ایک گھنٹے کا نہیں ہوگا. لیکن ہم جس کائنات پہ چل رہے ہیں, آپ کو پتا یہ کس سپیڈ سے چل رہی ہے, اور خاموش, سٹل, کول, کام. ہم ذرا گھر میں زیادہ کام ہو جائے نا, ہم ہلچل مچا دیتے ہیں, کیونکہ کام بہت ہے. جتنے کام سورج چاند اور زمین کو, ان تینوں کو ہے نا, آپ کہہ لیں یہ بھائی بہنیں ہیں, سورج چاند زمین, جتنے کام ایک وقت میں یہ تین کائنات کی چیزیں کر رہی ہیں, ہم اس کی جگہ ہوتے تو چکر کھا کھا کے گھوم چکے ہوتے. لیکن کتنا سکون ہے, کیونکہ یدبر الامر ایک کا حکم مان رہی ہے نا. جب بندہ اللہ کا حکم مانتا ہے نا, تو اس کی زندگی میں سکون بہت ہوتا ہے, خاموشی, مزہ, انجوائےمنٹ. کوئی کام ہی نہیں ہے, کوئی فکر ہی نہیں ہے, کیونکہ اس کو پتا کہ میرا اللہ میرے ساتھ ہے. یہ کائنات ہم سب کے لیے ایک استاد ہے. اگر ہم نے اس سے سبق لے لیا تو ہماری زندگی بڑی خوبصورت ہو جائے گی. یفصل الآیات لعلکم بلقاء ربکم توقنون. وہ تدبیر فرماتے ہیں اپنے امر کی اور تفصیل بیان کرتے ہیں اپنی آیات کی, تاکہ تم اپنے رب کی ملاقات کا یقین کرو. یہ ساری کائنات بول بول کے اس بات کا یقین دلا رہی ہے کہ تم بھی اسے ایک رب کے گرد گھومو. یہ کائنات کا یجری لاجل مسمیٰ تمہارے حرم میں لگائے ہوئے طواف کے چکر ہے. تمہاری نماز میں رکوع و سجود کی صورت میں اللہ کے آگے جھکنا اور اس کے آگے ہلنا جلنا ہے. تم کیسے کہہ سکتے ہو کہ تم وہ ایک رب کو دور کر کے اپنے سے خوشی حاصل کرو گے؟ آج کیوں ہماری زندگیوں میں دکھ آتے ہیں؟ کیونکہ ہم نے اس رب کی تدبیروں کو نہ مانا. یہ پوری کائنات ہم سب کو یہ بتاتی ہے کہ جب بندہ اللہ کے حکموں کے مطابق اٹھتا, جاگتا, سوتا ہے, کام کرتا ہے, تو وہ مطمئن رہتا ہے. خود سے پوچھئے, اور بہت سارے جو خود سے پوچھیں وہ تو موجود ہی نہیں ہے ادھر, کہ میرا اگلا دن کب خراب ہوتا ہے؟ جب میرے رات کو سونے کا وقت خراب ہوتا ہے. آپ دیکھیے کہ فطرت پہ چلتے جائیے تو آپ بھی پھولوں کی طرح صبح چہچہاتے ہوئے اٹھیں گے. کبھی کوئی پرندہ جمائیاں لیتا ہوا نہیں اٹھتا, کبھی سورج کو آپ کہیں تھا کتنی فریش ہے, کیونکہ یدبر الامر. ہم کرتے اپنی مرضیاں زندگی میں, اور ساری چوٹ تکلیف ہم اللہ کی کتاب پہ ڈالتے ہیں کہ کیا کریں, ہم مجبور ہیں. کر لو اپنے کام, کوئی نہیں فائدہ ہوگا. کام اس کے ہی اچھے ہوں گے جو اپنے کاموں کو اللہ کے ہاتھ میں دے دے گا. دیکھیے, یہ ایک سودا ہے. جس کو یہ سودا سمجھ آ جاتا ہے, اس کی دنیا تو دنیا, اس کی آخرت بھی بن جاتی ہے. آپ اپنے کاموں کو اللہ کے کاموں کے ساتھ جوڑ کے تو دیکھیں, پھر دیکھیں جو بہاریں اور جو برکتیں اور جو خوشیاں آپ کی زندگی میں آئیں گی. عقل بڑی ہوشیار ہوتی ہے, اور جب وقت اور معاشرے کی چھاپ بھی اس پہ پڑ جائے تو تیار ہو جاتی ہے. نہیں, ایسا سب کرتے ہیں, سب کے ساتھ ہوتا ہے. اور سب سے زیادہ ہماری نمازیں چھٹ جاتی ہیں, سب سے زیادہ ہم اللہ کو اپنا معاملہ ڈھیلا کرتا ہوا دکھاتے ہیں. اللہ کہتے ہیں کوئی بات نہیں, بلکا ربکم توقنون. یہاں لفظ دیکھیے گا, تو کے نون آیا. عموماً کیا آتا ہے؟ یو کے نون. تو یو کے نون بھی آتا ہے, یو میں نون بھی آتا ہے. یعنی یہاں ایمان سے اوپر کا درجہ ہے. کون سا؟ یقین کا درجہ. صرف اس میں سے نشانیاں ان کو ملیں گی جن کو یقین کے درجے پہ اللہ سے ملاقات کا یقین ہے. इसके बगैर समझ नहीं आती ये बात। कुछ और खूबियां उस जात की, वह हुवल्लज़ी मद्दल अर्दा, और वही है जिसने जमीन को फैलाया, वजअल फीहा रवासी व अन्हारा, और उसमें लंगर के तौर पर पहाड़ और नदियां बना दी। कायनात का कुछ और तारुफ, अल्लाह ने जमीन को खींचा, ये जो लफ्ज है ना मद्दा का, जो लफ्ज है ना लंबा करना फैला देना, हम पढ़ते हैं वैजल अर्द मुद्दत। और मुद्दत के लफ्ज को देखिए मेरे हाथों की तरफ, जैसे अगर आपके हाथ में च्युइंगम, पानी दे दे इनको कोई प्लीज, पीछे सीरम है। अच्छा जी, मुद्दत देखिए यूं, इससे जमीन के ओवल होने का तसव्वुर आता है। पहले लोग कहते थे जमीन गोल है, और अब क्या कहते हैं, ओवल है। अल्लाह ताला ने इस चीज को, बैसवी जैसे अंडा नहीं होता, तो मद्दा क्या है कि एक चीज ऐसे थी अब गोल है, अब लंबी हो गई, उसको यूं खींचा जा रहा है। जैसे आप बेडशीट बिछाते हैं तो अब चारों कोनों से पकड़ के खींचते हैं ना, तो ऐसे बिल्कुल खूबसूरत सीधी सीधी चादर बिछती है। इस कायनात में आपको कहीं बम्प्स दिखते हैं? हम पांव रखें तो यूं फट 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 चले, जैसे बच्चा अगर बेडशीट पे बिछी, यानी गद्दे पे बिछी हुई बेडशीट पे पांव रखे तो थोड़ी देर में क्या होता है, निशान पड़ जाते हैं ना। क्यों? क्योंकि इसमें झोल है। इस जमीन पे कोई झोल नहीं, क्योंकि मद्दल अर्दा, अल्लाह ने इतने खूबसूरत तरीके से ये जमीन खींच के बिछा दी, जहां चलते सीधी दिखती है, और जिधर भी है। देखिए कि ओवल चीज, ओवल शेप बनती ही तब है जब किसी चीज को फैलाया जाता है। पहले अल्लाह ताला ने आसमान की तरफ तवज्जो दिलाई, अब जमीन की तरफ तवज्जो दिलाई कि जरा अपने करीब की चीजों को देखा करो। और रवासिया का लफ्ज है ना, रासीन वाउ से, रासियतुन की जमा, पहाड़ों को कहते हैं। एक जगह रखी रहने वाली चीज को रासिया कहते हैं। चूल्हे पे जो देगे टिकाई जाती थी ना, उसको भी रासिया कहते हैं। हम पढ़ेंगे आगे जाके इंशाल्लाह सूरह सौफात और उसके इर्द गिर्द की सूरतों में। पहले जमीन बनाई, अब आप अपने जहन में रखिए ना वही बेडशीट को बिछाने को। समटाइम क्या होता है, बस आप सीधी सी चादर बिछाते हैं, फिर आप कहते हैं नहीं और भी अच्छी बिछे, तो आप उसके साइडों पे वो लास्टिक लगा देते हैं ना, जिसको फिक्स शीट क्या बोलते हैं, उसको फिटेड शीट होती है, उससे भी थोड़ी सी संभल जाती है चीज। फिर उसके बाद आप क्या करते हैं, थोड़ा और कोई अच्छा टिकाना चाहे तो हो सकता है हुक्स लगा दें, कॉमन पिन्ने लगा दें, कोई डोरियां बांध दें। अल्लाह ने इस जमीन को जब फैलाया तो इसको मजबूत करने के लिए इसमें पहाड़ों की नुहेखें डाल दी। ये कील है ठुके हुए कि हिलो ना, यानी पहाड़ों को अल्लाह ताला ने इस कायनात में कीलों के तौर पे ठोका और उसके अंदर नहरें बना दी। ममिन कुल्ली समराती जाला फी खजौजैन इस्नैन, और इसने हर तरह के फलों में जोड़े बनाए। कोई तन्हा नहीं इस कायनात में। जोड़े बनाया क्यों, इसको हम सूरह ज़ारियात की आयत 49 में जाके पढ़ेंगे इंशाल्लाह, कि वमिन कुल्ली शैइन खलकना ज़ौजैन, हमने हर चीज के जोड़े बनाए, नर और मादा। ये अल्लाह का कानून है, अल्लाह चाहते हैं ये कायनात फर्टाइल रहे, या नस्ल आगे चलती जाए। और जोड़े का मानी ऑपोजिट में भी आता है, यानी स्पाउस के मानों में भी है, पेयर के मानों में भी है, और एक दूसरे की जिद के मानों में भी है। मसलन कैसे, आप देखिए कि एक गर्म है तो एक ठंडा, एक खट्टी चीज है तो एक मीठी है, तर है तो खुश्क, ऑपोजिट है ना। फिर इसी तरह देखिए, मादा है तो नर है, एक स्याह है तो एक सफेद है, रात अगर अंधेरी है तो दिन सुबह सफेद है। तो गोया के इस कायनात में डाइवर्सिटी है, इस कायनात में तनव्वो है, इस कायनात में अल्लाह ताला ने इतने खूबसूरत तरीके से मुख्तलिफ रंग रखे हुए हैं। आप देखिए कि सब्ज पत्तों में ऑरेंज कलर के ऑरेंज लगते हैं, ये भी डाइवर्सिटी है। कैसा लगता दरख्त के पत्ते तो सब्ज होते और ग्रे कलर के ऑरेंज लटक रहे होते हैं उसमें, अच्छे ना लगते ना। आम होते इतने ही टेस्टी जितने अब हैं, लेकिन शक्ल उसकी जो है वो भूरे रंग की होती, गदले रंग के, मट्टी के रंग के आम होते, मुंह में भी ना हम डालते। कई लोग चीकू सिर्फ इसलिए नहीं खाते कि उसका रंग बड़ा मट्टी वाला लगता है। अल्लाह की जात ने इस कायनात में हमें बता दिया कि देखो, अगर पहाड़ ना होते तो नहरों का पानी इस तरह बटता ही ना। आपको पता है कि पहाड़ों की वजह से पानी नहरों का बट जाता है, स्प्लिट हो जाते हैं। जब पहाड़ बने तो नहरें वजूद में आ गई। जैसे आप देखिए, बॉल को आप एक तरफ से दबाते हैं ना तो दूसरी तरफ से उभर जाता है, इसी तरह जितना ऊंचा पहाड़ होगा ना, उसके पहलू में उतनी ही गहरी खाई होगी। जितने ऊंचे पहाड़ है ग्लेशियर्स के, उतने उसके नीचे आप देखें तो पानी के बहते हुए आपको दरिया दिखेंगे। ये कायनात भी बहुत ज्यादा ऑर्गेनाइज तरीके से बनी। इस कायनात को अल्लाह सुबहाना ताला ने ऐसे ही नहीं बना दिया कि राह जाते बना दिया, ये सब कुछ कर करा के कहा कि अभी इतना ही तारुफ काफी नहीं है, बल्कि उसकी जात ने तो युग्शिल लैल नहार, रात को दिन पर छुपा दिया, वो ढांप देता है दिन को दिन पर रात को। इन नफीज आलिकल आयात लिकौम यतफक्करून, बेशक इसमें निशानियां हैं उस कौम के लिए जो तफक्कुर करती है, गौर करती है। अब देखिए, ये तफक्कुर की दावत दी गई ना, गौर व फिक्र करो, ये सब कुछ क्या है? तो इस गौर व फिक्र और तफक्कुर से क्या पता चलता है कि जिस तरह इस कायनात में हर चीज सेट सिस्टम के साथ चल रही है, इस दुनिया के हमारे काम भी बहुत खूबसूरत तरीके से चल सकते हैं। शर्त एक है, युदब्बिरुल अम्र, उस जात को अपना मुदब्बिर मान ले, उसके हुक्मों के मुताबिक चलेंगे तो जिंदगी भी आसान हो जाएगी, आखिरत भी आसान हो जाएगी। दूसरी चीज इससे क्या पता चलती है कि कायनात में इतने डिफरेंसेस हैं, है डिफरेंस के नहीं? आप देखिए कि रात और दिन में डिफरेंस है, एक दूसरे की जिद है। रात ठंडी है तो दिन गर्म है, रात अंधेरी है तो दिन रोशन है। कभी लड़ाई सुनी आपने? कोई अखबार में बयान आया, रात की दिन से लड़ाई हो गई, उसने कहा मैं तो इतनी बड़ी हूं, तुम इतने छोटे हो, कभी नहीं आपको मिलेगा। मुखालिफ लोगों के बीच में रहना ये कायनात हमें सिखाती है। तुम्हारे इर्द गिर्द वाले बिल्कुल तुमसे मुख्तलिफ है, सोच में, जुबान में, बात में, चीत में, लेकिन तुम कायनात से सबक लेके उन्हीं नामवाफिक हालात में तुम भी जी लो। फिर आप देखिए कि एक और सबक मिलता है इसमें, और वो क्या है कि अल्लाह की जात ने ये सब किसके लिए किया? मेरे लिए किया। सारा जहां तेरे लिए और तू मेरे लिए। अल्लाह इंसान को ये सिखाते हैं कि सारी कायनात तेरी गुलाम है, तेरे नौकर चाकर हैं ये, और हकीकत ये नौकर है हमारे, मुसखरातिम, और मुसखर कहते नौकर को भी है, सुखीरा सुखरिया, आगे हम पढ़ेंगे इंशाल्लाह। अल्लाह कहते तुम मेरे बन जाओ। जितना बंदा रब का बनता जाता है ना, उतना अल्लाह ताला उसका बनता जाता है। फिर एक और चीज पता चलती है कि अल्लाह ताला ने ना अल्लाह सुब्हान ताला ने सिर्फ हमारी जरूरियात नहीं पूरी की, हमारी ख्वाहिशात भी पूरी की हैं। यानी इसको इंग्लिश में कैसे कहेंगे कि अल्लाह डजंट फुलफिल आवर नीड्स बल्कि आवर वॉन्ट्स। जब नीड्स पूरी होने लगती है ना, तो हम वॉन्ट्स पे आ जाते हैं। कैसे? आप देखिए कि ये कायनात का जो खूबसूरती है, ये क्या हमारी जरूरत है? नहीं, ये हमारी वॉन्ट है। हम खाना खाना चाहते हैं, खाना खाएं उससे ताकत मिले, जैसे कैप्सूल खाते हैं ना लोग, ताकत की गोलियां खाते हैं। इसी सूरत में अल्लाह ऑरेंजेस लगा देता, विटामिन सी की गोलियों की तरह निगल लेते। नहीं, अल्लाह ने हमारी खूबसूरती के लिए किया ये कायनात। आपको पता क्या होता है? आपको पता है कि जानवरों में बहुत सारे जानवर कलर कलर ब्लाइंड होते हैं, उनको ये कायनात सिर्फ ब्लैक एंड व्हाइट दिखती है। अल्लाह ने हमारी आंखों में कितने रंग लगा दिए। अगर आज ये कायनात ब्लैक एंड व्हाइट हो, कम से कम ये मैचिंगों के मसले तो खत्म हो जाते ना, आधे से ज्यादा हमारे गम खत्म हो जाते कि मैचिंग नहीं मिल रही, जूता मिल गया तो अब ज्वेलरी नहीं मिल रही, और अब पर्स नहीं मिल रहा, और ये नहीं कर रहा, और सच कैसे सोचते हैं कि हम कितना बड़ा नेमत कर ले। लेकिन अल्लाह ने ये सब कुछ करके हमें कहा कि तुम इन्हीं में खो के ना रह जाओ, तुम इन चीजों को अपने लिए ना करो। अल्लाह ने हमारे लिए कायनात बनाई थी ताकि हम अल्लाह के काम करें, हम उल्टे चल पड़े। अल्लाह तो अपने काम खुद कर, हम अपने काम करेंगे, क्योंकि हमें अपने काम खुद करने का ज्यादा शौक है, और हमें अपने ऊपर तेरे से ज्यादा ट्रस्ट है। अल्लाह अकबर। अब आगे आपकी और मेरी बात आ रही है। जमीन के छोटे छोटे टुकड़े, आयत चार बहुत ही जुमानी आयत है, देखने में बड़ी सिंपल है, लेकिन हकीकत में इतनी सिंपल नहीं है। आइए देखते हैं। वो फिल अर्दी किताउ मुतजावीरातुन, और जमीन में किते हैं जो एक दूसरे से जुड़े हुए हैं। किता का लफ्ज उर्दू में भी बोलते हैं ना, है किता तुन की जमा कित उन, ठीक है, जमा ये मुतजावीरात, जुड़े हुए जौर से। जौर किसको कहते हैं अरबी में? हमसाई को। जुवेरिया का लफ्ज सुना ना, हमसाई को लिए कहते हैं। मुजावर सुना होगा, फुलां कब्र पे मुजावर बन गया, वही लफ्ज है, ठीक है। کہ زمین کو ایسے حال میں بنایا کہ اس میں کچھ مختلف چیزیں ہیں. اسی طرح جور کا معنی پناہ دینے والا بھی آتا ہے. ہمسایہ عموماً انسان کو پناہ دیتا ہے نا. جوارِ رحمت کا لفظ آپ نے اردو میں سنا ہوگا. کے لیے جب صلہ آ جاتا ہے علا کا تو جارہ علا بن جاتا ہے, یعنی اس کے خلاف مدد دی گئی. لیکن یہاں بھی سمپل تفسیر اس کی سمجھ لیجئے کہ اللہ نے زمین میں اس طرح کے چھوٹے چھوٹے ٹکڑے بنا دیے جو دیکھنے میں ایک دوسرے کے ساتھ ملے جلے لگتے ہیں. اور کیا بنایا؟ وہ جنات میں نانا بن, اور انگوروں کے باغ. عناب عنب کی جمع, گریپس کو کہتے ہیں. یعنی ایک جگہ پہ کھیتی پہ کھیتی ایسی ہے کہ جہاں انگوروں کی بیلیں ہیں. وہ زر ان, اور کھیتیاں. زر ان کھیتیوں کو کہتے ہیں. زرا واحد ہوتی ہے نا, تو سین ڈل گیا. کھیتیاں فیلڈز کے معنوں میں. وہ نخیل ان, اور کھجور کے. سنوانوں وغیر سنوان, جڑوں سے ملے ہوئے بھی اور الگ الگ بھی. لفظ سنوان کو سمجھ لیجئے, یہ تسنیہ ہے. سنوان سواد پہ زبر کر دیں گے نا, سنوان ہوگا تو جمع. سواد کے نیچے زیر ہے, جیسے یہاں سنوان تو تسنیہ, یعنی دو چیزیں. اس کا واحد کا تھا سنون, وہ شاخ جو درخت سے نکلی ہو. کیسے؟ آپ ذرا تھوڑا سمجھیے گا. عام طور پہ درخت کیسے ہوتے ہیں؟ نیچے جڑے اور اس کے اوپر ایک تنہ. یہ تو ہے عام سیدھا ایک سنون. لیکن بعض دفعہ آپ دیکھیں گے, اور اگر سکرین ہوتی تو آپ کو دکھاتے, ایسے کئی خوبصورت درخت دنیا میں دکھتے ہیں کہ نیچے سے نکلتے ہیں نا تو ساتھ ہی دو میں بدل جاتے ہیں. کبھی ایسی جگہ دیکھیں, نیچے سے بالکل بیس سے ہی وہ دو. تو وہ درخت جس کی نیچے سے بیس دو حصوں میں چلی جائے اس کو سنوان کہتے ہیں. ٹھیک ہے؟ جڑ ایک ہو, اوپر سے دو مختلف چیزیں بن جائیں. حدیث میں آتا ہے امر رجل سنون ابی, چچا باپ کے مثل ہے. چچا اور باپ سنون ہے ایک دوسرے کے. کہتے ہیں نا باپ نہ ہو تو چچا ہے, کیونکہ نیچے دادا ایک ہے. ٹھیک ہے؟ تو یہاں اللہ سبحانہ تعالیٰ نے بتا دیا کہ نیچے سے دو ایک ہونے والے ہیں, اور بعض غیر سنوان ہیں, بعض ایک ہی طرح کے ہیں. حالانکہ یسقی بماء واحد, پانی سب کو ایک ہی پلایا جاتا ہے, سب کو ایک ہی پانی سے سیراب کیا جاتا ہے. وَنُفَضِّلُ بَعْضَهَا عَلَىٰ بَعْضٍ فِي الْأُكُلِ, اس کے باوجود ہم کسی کو کسی پر فضیلت دے دیتے ہیں ذائقے کے اعتبار سے. یہ ہے اصل بات. سب ایک پانی پی رہے ہیں, لیکن کچھ کا ٹیسٹ بڑا میٹھا نکلے گا بعد میں, کچھ کا کڑوا, کچھ کا کھٹا. اِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَعْقِلُونَ, یقیناً اس میں نشانیاں ہیں عقل والوں کے لیے. اب اس آیت پہ تھوڑی سی بات کرتے ہیں, کیونکہ اللہ نے عقل والوں کے لیے نشانیوں کی بات کی ہے. آیت کے شروع میں قِطَم مُتَجَاوِرَاتٌ کی بات ہوئی ہے, کہ زمین کے مختلف ٹکڑے ہیں. یہ کیا ہیں؟ اس کے بارے میں حسن بصری رحمہ اللہ کا ایک قول ہے. کہتے ہیں, حاذا مثلٌ ضرب اللہ لقلوب بنی آدم, یہ مثال ہے جو اللہ نے آدم کے بچوں کے دلوں کی پیش کی ہے. کیسے؟ اصلہم واحدہم واحدہم, سب کی اصل ایک ہے. کیسے ایک اصل؟ باپ سے, آدم سے پیدا ہوئے. وہم مختلفون, جبکہ وہ مختلف ہیں. کس اعتبار سے؟ فی الخیری, خیر کے معاملے میں. والشری, اور شر کے معاملے میں. والایمانی, اور ایمان کے معاملے میں. والکفری, اور کفر کے معاملے میں. سب کو اللہ نے ایک ہی اصل سے پیدا کیا, لیکن کچھ لوگوں کے اندر مختلف. کیسے؟ کچھ لوگوں کے دل بھی خوبصورت ہوتے ہیں اور عمل بھی خوبصورت ہوتے ہیں. کچھ کے دل بھی خوبصورت نہیں ہوتے, عمل بھی خوبصورت نہیں ہوتے. کوئی ہدایت قبول کر لیتا ہے, کوئی نہیں کرتا. کوئی تھوڑی لیتا ہے, کوئی زیادہ لیتا ہے. کسی کے دل میں ایمان کا ایک چھوٹا سا بیج ہو اور اوپر پانی کے شاید دو گھونٹ ڈالے جائیں, تو اس سے کتنے ہی درخت اگ جاتے ہیں, اور کہیں پوری کی پوری کھیتیاں بسی ہوں اندر ایمان کے بیجوں کی. پانی کے ٹیوب ویل لگا دیے جائیں تو ٹنڈ منڈ قسم کے درخت ہی اگتے ہیں. بیمائیں واحد, یہاں بیمائیں واحد کیا ہے؟ پانی کیا ہے؟ وہی کا پانی. کہتے ہیں کہ یہ دلوں کی مثال ہے. وہی الہی آسمان سے اتری, محمد رسول اللہ ایک ہی والی تھے, जो लोगों को पानी दे रहे थे। लेकिन अबू बकर के दिल ने कितनी जल्दी उसको जज्ब किया, बिलाल, खतीजा और इसी तरह के लोग जिनके अंदर बहुत फर्टिलिटी थी, उन्होंने फौरन इस पानी को लिया और नेकियों की फसल उनकी शुरू हो गई मक्की दौर के आगाज में, और कुछ मदीना के आखिरी दौर में आके गले। तो दिल एक ही है, माहौल का फर्क पड़ जाता है। कभी माहौल का फर्क होता है तो जमीन का फर्क पड़ता है। आप देखिए कि एक ही जगह के जो पौधे होते हैं ना, बाज दफा उनको दूसरी जगहों पर जाके लगाएं तो नहीं उगते। ये बात तो आपने भी सुनी होगी ना, जैसे कोकोनट का दरख्त पाकिस्तान में नहीं उगेगा, मरी की जमीन पे नहीं उगेगा, लेकिन बांस के दरख्त मरी में बहुत उगेंगे। इसी तरह आप कोयटा में अगर जाके ये जो नट्स होते हैं, चिलगोजे और कैशियोज वगैरह, उसके अगर दरख्त देखते हैं तो वो आपको पंजाब में नहीं दिखेंगे। क्यों सलाहियतें खत्म हो जाती हैं? क्योंकि अल्लाह ताला ने हर बंदे के लिए एक माहौल रखा है। अच्छा माहौल इंसान को आगे बढ़ने में मदद देता है और बुरा माहौल इंसान को उभरते हुए भी पीछे करता है। ये जो आजकल आपके हालात है ना, आजकल से मुराद आप कोर्स करने वाले, और हालात से मुराद वो स्ट्रगल जो आपको इस कुरान से एनर्जी मिलती है। अभी आखिर तक चल के देखिएगा कि आपको इस सबक से आज मिलता क्या है। कब से मैं मुंतजिर थी इस सबक को पढ़ाने की, कि ये जो फाइट चल रही है ना हमारे इर्द गिर्द, और बस दफा फिर आप कॉम्प्लेक्स में चले जाते हैं, फलां के तो हालात इतने सूटेबल हैं, उनके तो शौहर ही उनका बड़ा साथ देते हैं, वो क्यों ना नेकी का काम करें, और उनके तो बच्चे इतने डिसेंट हैं। मैं बिचारी जो रह जाता ना, असल में इसका जवाब आज आपको सबक एंड पे मिलेगा। अल्लाह सुबहाना ताला पहले इंसान की सलाहियतों को तेज करना चाहता है। जैसे आप देखिए कि किसी छुरी से आप किसी चीज को काटना चाहें तो पहले उस छुरी को किस पे रगड़ते हैं, पहले उसको एक वो फल के ऊपर रगड़ते हैं ताकि वो पहले खुद तो तेज हो फिर दूसरों को काटेगी। हम ये सोच रहे होते हैं कि हम बहुत खैर ऊपर पहुंच गए ईमान इल्म तकवा में, अभी इतने नहीं होते। क्योंकि जैसे बच्चे से पूछे तो बच्चे कहते हैं मैं बहुत बड़ा हो गया, लेकिन आप हंस रहे होते हैं ये बड़ा नहीं हुआ अभी, इसको लग रहा है कि मैं बड़ा हो गया हूं। बच्चे और बड़े में फर्क होता है ना। इसी तरह जब नया नया दिल पर कुरान का पानी पड़ता है ना, उसमें फाइट बहुत होती है। आप देखिए ना, एक छोटा सा पौधा जमीन से कैसे सर उठा के निकलता है। एक पौधे को किसने हिम्मत दी कि इतनी कच्ची कोमल जो जमीन से बाहर आने के बाद अगर किसी के पांव के नीचे आए तो दब जाए। उसने मट्टी को अपनी जगह से हिला दिया। किसान उस मट्टी को हिलाता है अपनी जगह से तो क्या यूज करता है, फावड़े और वो क्या होती हैं जो गोडी करने के लिए, कितने टूल्स यूज करते हैं ना लोहे के, फिर मट्टी हटती है तो अंदर से पौधा किस ताकत से आ जाता है, ये बताया जा रहा है। अंदर ईमान की गर्मी जब आती है ना तो बाहर के मुख्तलिफ माहौल बंदे का कुछ नहीं बिगाड़ते, लेकिन शुरू में हम पनप क्यों नहीं पा रहे होते। और इसी के अंदर बहुत सारे लोग लुढ़क जाते हैं कि आई कैंट, इट्स नॉट पॉसिबल, इट्स नॉट फॉर मी। वो कोई और लोग होते हैं जो उलमा के घर में पैदा होते हैं, वो कोई और लोग होते हैं जिनका ताल्लुक खानदान जो है वो पीछे से कहीं सऊदी अरब से होता है, वो कर सकते हैं, और वो जो तबलीगी जमात से होते हैं, और ये वो लोग हैं जो बहुत ही ज्यादा दुनिया में आने से पहले ही बहुत खुशकिस्मत है, आई कैंट। हालांकि कायनात हमें बता रही है कि हर पौधा मुखालफतों को चीर कर निकलता है। अगर हम मुखालफतों में ढह जाएंगे, अगर पहली बात आप लिखें कि मुखालफतें आई ना तो क्या होगा। पहले भी आपको मिसाल सुनाई थी क्यों कौन की, तितली के बच्चे को उसके अंडे में से निकलता देखकर एक शख्स को बड़ा रहम आया उस पे, कहने लगा कि इतनी तकलीफ से निकल, वो एक हल्की सी दरार पड़ती है उस अंडे में और उसमें से वो निकलता है और अंदर से वो जोर लगाता है जोर लगाता है। एक शख्स अमल देख रहा था, उसको उस प्यूपा पे बड़ा रहम आया कि बेचारा इतनी जो मुश्किल से निकल रहा है बाहर, लो मैं इसकी मदद करूं। उसके लिए क्या मुश्किल था, हाथ से ठोकर लगाई वो अंडा टूट गया, तो तितली का बच्चा बाहर आया, लेकिन क्या हुआ, पता चला कि वो डिसेबल है। जब वो फाइट कर रहा था ना उसके अंदर से निकलने की, तो उसके परों में जितना वैक्स था ना वो नुचड़ रहा था, अंदर स्क्वीज था। जब सारा वैक्स निकल गया उतने में कुदरत के तौर पर वो अल्लाह ने जैसे किया हुआ वो अंडा टूटा, बच्चा बाहर आके उड़ने लग गया। बच्चा मां के पेट से ले आइए बगैर दर्द के, फिर देखिए क्या होता है। ये पैदा होते इंसान मुश्किलात में पैदा किया जाता है। فی قبد کے لفظ آتے ہیں قرآن میں، آپ پڑھیں گے 30ویں پارے میں، تو تند یہ بات ہے مخالف سے نہ گھبرا کے اوقاف، یہ تو چلتی ہے تجھے ہی اونچا اڑانے کے لیے. ہمارے عمل کا فرق کیا ہے؟ ہمارے ماحول کا فرق ہے. اور جو جتنے دور سے آئے گا نا اللہ کے رستوں میں، اس کی اللہ زیادہ قدر کرتا ہے. دیکھیے، ایک ماں اس کی چار بیٹیاں، ایک شہر میں ہی رہتی ہے، ایک تھوڑی 2 میل دور رہتی ہے، تیسری دوسرے شہر سے آتی ہے اور چوتھی دوسرے ملک سے آتی ہے. ماں کس کے آنے پہ زیادہ خوش ہوتی ہے؟ کس کا راہ زیادہ دیکھتی ہے؟ کس کا انتظار زیادہ کرتی ہے؟ تو بس اللہ کے لیے تو کوئی مثال نہیں، ہمارے لیے مثالیں موجود ہیں کہ وہ لوگ جو بہت دور تھے دین سے، زندگیاں کچھ اور تھیں، کبھی سوچا بھی نہیں تھا، جب وہ ہدایت کے راستے میں اللہ کے پاس آتے ہیں تو اللہ ان کا راستہ زیادہ دیکھتا ہے، ان کو اجر زیادہ ملتا ہے. جتنی نفس کی رکاوٹوں کو عبور کرتے ہوئے آپ آئیں گے، حالات اور ماحول سے لڑیں گے، اتنا اللہ آپ کو زیادہ فائدہ دے گا. اس لیے ٹھیک ہے، اچھا ماحول انسان کو آگے بڑھنے میں مدد دیتا ہے، لیکن ایک ماحول میں رہنے والے لوگوں کے ایمان کا لیول بھی فرق ہوتا ہے، ان کے عمل کا لیول بالکل فرق ہوتا ہے، ان کے اخلاق بالکل فرق ہوتے ہیں، ہر انسان کا ذائقہ فرق ہوتا ہے. دیکھیں، یہ پانچ انگلیاں نا، یہ کبھی برابر نہیں ہوتی. اسی لیے آپ اپنے ارد گرد، اسی طرح آپ اپنے ارد گرد رہنے والے انسانوں کو دیکھیں گے، ہر بندے میں فرق ہے، کوئی کڑوا، کوئی میٹھا، کوئی کھٹا، کوئی کھٹا میٹھا، کوئی کڑوا میٹھا، کوئی سویٹ اینڈ سور، کوئی ہاٹ اینڈ سور، یہ چلے گا. اسی کے اندر ٹیسٹ ہے. کھانے میں صرف ایک ہی چیز ہو تو ٹیسٹ آتا ہے. نمک کیوں ڈالتے ہیں؟ یا نمک ڈالیں یا مرچ ڈالیں. فروٹ چاٹ بناتے ہیں، صرف نمک ڈال کے دیکھیں کیا ہوتا ہے. چلیں، صرف نمک نہیں، صرف چینی ڈال کے دیکھیں تو کیا ہوتا ہے. اور صرف نمک اور چینی دونوں ڈال کے دیکھیں، نہیں، نمک بھی ڈلتا ہے، چینی بھی ڈلتی ہے، پھر آپ اوپر کھٹا کھٹا اورنج بھی ڈالتے ہیں، لیمن بھی ڈالتے ہیں، پھر دیکھیں ٹیسٹ آتا ہے. وہی کھانا آپ کا سب سے مزے کا ہوگا جس میں ان سب چیزوں کا ریشو خوبصورت ہوگا. تو زندگی میں اگر ایک ہی طرح سب ہوتا جو میں سوچتی ہوں، میرے گھر والے بھی وہی سوچتے، میرے دوست میرے ساتھی بھی یہی سوچتے، تو پھر آپ بتائیے کہ مزہ کیا رہتا. پھر تم سب ایک ہی جیسے تو بور ہوتے. آج جو کھانا کھایا کل بھی وہی کھاتے، پرسوں بھی یہی کھاتے، تو مزہ آتا؟ تو لہٰذا یہ اللہ سبحانہ وتعالیٰ ہمیں کائنات سے سبق لینا سکھا رہے ہیں کہ تم غم نہ کرو. اور آپ سوچیے ذرا، یہ آیتیں جب مکہ کے مسلمانوں کے دل پہ پڑتی تھی، ہم تو ترجموں کے سہارے لے کے سمجھ رہے ہیں نا، ان کو تو ایسے لگتا ہوگا کہ پتہ نہیں. مرنے کے بعد کیسے زندہ کیا جائے گا؟ جس نے ایک بار پیدا کیا، کیا وہ دوبارہ نہیں پیدا کر سکتا؟ پہلے تو ماڈل بھی کوئی نہیں تھا، اب تو ماڈل بھی موجود ہے. اللہ کا دعویٰ سچ ہے، وہ پہلے بنا چکا ہے. منکرین آخرت کہتے تھے یہ کیسے ہوگا، کیسے ہوگا؟ تو اللہ سبحانہ وتعالیٰ کہتے ہیں تم تعجب نہ کرو. وہ اولئک الذین کفروا بربہم، یہی وہ لوگ ہیں جنہوں نے اپنے رب کا انکار کیا. یعنی دوبارہ جی اٹھنے کے عقیدے سے ان کا یہ انکار اصل میں اللہ کے وجود کا انکار ہے، اس کی قدرت اور اس کے علی کل شئین قدیر ہونے کا انکار ہے. کوئی بات نہیں، لگ پتا جائے گا. وَأُولَئِكَ الْأَغْلَالُ فِي أَعْنَاقِهِمْ، یہی لوگ ہیں جن کی گردنوں میں توق پڑے ہوئے. اگر ان توقوں کو دنیا کے توق کہہ لینا تو تعصب کے توق، میں نہ مانوں والا توق، میں نے چونکہ رب کو ماننا ہی نہیں تو میں کیوں مانوں پھر، یہ توق ہے. اور اگر آخرت میں دیکھے تو جہنم میں وہ توق جو جہنمیوں کی گردنوں میں ڈالے جائیں گے. اولئک اصحاب النار، اور یہی لوگ ہیں آگ والے. ہم فیہا خالدون، وہ اس میں ہمیشہ ہمیشہ رہیں گے. نہ مانو اللہ کا کیا جاتا ہے؟ جس نے ایک بار نہیں بنا دیا وہ دوبارہ بھی بنا دے گا، اس کا دعویٰ سچا ہے. تم اپنے دعوے کی دلیل دو کہ انہوں نے جا کر دیکھا ہے کہ قیامت کے دن اللہ یہ سب بنانا چاہ رہے اور اسے بن نہیں رہا. نہیں، ان کا دعویٰ جھوٹا ہے. لیکن یاد رکھیے کہ انسانوں کی اکثریت بغیر دلیل کے بات کے پیچھے لگ جاتی ہے. ایک دفعہ آپ کام کر لینا، فرسٹ ٹائم کوئی کھانا بنائیں تو آپ ڈرتے ڈرتے بناتے ہیں، پوچھتے ہیں کسی سے. جب ایک دو بار بنا لے کہتے بس ایک دفعہ بنا لیا، اب تو میرے بائیں ہاتھ کا کھیل ہے. تو آپ اور میں تو یہ بات کریں تو اللہ نہ اللہ کے بارے میں کیا سوچیں. آج کے دور کا یہ بہت بڑا ایک بت ہے مادہ پرستی کا. کیا کہ آئندہ کیسے بنے گا؟ آج ہماری نسلوں کے ذہنوں میں شبہ ڈالے جا رہے ہیں. ہاؤ از اٹ پاسبل؟ یہی ایتھیزم ہے، یہی دہریت ہے کہ بچوں کو وہ گمراہ کر رہے ہیں کہ کیسے ہو سکتا ہے کہ تم دوبارہ پیدا کیے جاؤ گے. آج ضرورت ہے اس بات کی کہ ہم اپنے بچوں کو رواجی مسلمان بنانے کی بجائے شعوری مسلمان بنائیں. دنیا کا نشہ اتنا چڑھا کہ بابر بیش کوش کے جہاں دوبارہ نیست، کہ عالم دوبارہ نیست، کل کس نے دیکھی ہے؟ یہ دعوے کرنے والوں کو آخرت تو بہت ہی دور لگتی ہے. آگے ہم پڑھیں گے ہائی ہاتا ہائی ہاتا، ہائے بہت دور، ہائے بہت دور. کب آنی ہے قیامت؟ آج کرو، موج کرو، مستی کرو. اللہ کہتے ہیں نہیں، کفروا بربہم، رب کا انکار، اس کی قدرت کا انکار، اس کی طاقت کا انکار، اس کی اہمیت کا انکار کرنے والے، اس کی خالقیت کا انکار کرنے والے. اصل بات ہے کہ انہوں نے اپنے رب کو مانا ہی نہیں ہے. یہ جو لفظ ہے نا اغلال، غل سے ہے. ہاتھوں میں ہو تو ہتھ کڑیاں، پاؤں میں ہو تو بیڑیاں، گردن میں ہو تو توک. اور یہ غل کی جمع ہے. اردو میں لفظ سنیں شور و غل مچانا، وہی لفظ ہے یہ. وہ چیز جس سے قید کیا جائے اور عذاب باندھ دیے جائیں. پیچھے ہم پڑھ چکے ہیں غلت ایدیہم، ان کے ہاتھ باندھ دیے گئے. یعنی ایسی باتیں مذاق میں کرتے ہیں، ایسی باتیں کرتے ہیں. آپ کو ہوتا ہے کہ ایک شخص تھا، انٹیلیجنس بیورو کا آفیسر تھا، کہنے لگا دیکھو روز اتنے پلانٹ ٹوٹتے ہیں، اسی طرح ایک دن یہ زمین بھی ٹوٹ پھوٹ کے ختم ہو جائے گی. کیا کبھی تم نے یہ سنا کہ فلاں پلانٹ ٹوٹا اور دوبارہ بن گیا؟ سمجھیے گا یہ بات. یا بات آپ کے بچوں کو یہ سوال بہت سمجھ آئے گا کہ جیسے بہت سارے پلانٹ ٹوٹ کے ختم ہو رہے ہیں پھر اور آ جاتے ہیں، اسی طرح ایک دن یہ کائنات بھی ختم ہو جائے گی. تو اس نے شبہ ڈالا مسلمانوں کے اوپر کہ اسی طرح یہ کائنات ٹوٹے گی، یہ دوبارہ کیسے بنے گی؟ تو ان کو اس کا جواب کیا دیا گیا؟ اور آپ کو بھی بتانا چاہیے، سمجھ لیجیے آج بھی، کیونکہ اب اگلی صورتوں میں بہت زیادہ یہ بات آئے گی کہ نیچر کو ساتھ جوڑ کر آخرت کے دلائل دیے جائیں گے. تو آپ دیکھیے کہ باقی کائنات کے اندر جتنے ستارے ٹوٹ رہے ہیں، سیارے ٹوٹ رہے ہیں، ان میں اور اس زمین میں فرق کیا ہے؟ ایک فرق ہے، انی جائل فی الارض خلیفہ. آدم کو دنیا میں بھیجتے ہوئے اللہ نے کیا فرمایا تھا؟ میں اس زمین پر ایک خلیفہ بنا رہا ہوں. صرف یہ زمین ہے جس پہ عقل ہوش رکھنے والی مخلوق رہتی ہے. یہ زمین بھی ٹوٹ چکی ہوتی، نو کیئرز، کئی زمین کے اس سے ٹوٹتے ہیں نا، زلزلے آ جاتے ہیں، سیلاب آتے ہیں. اس زمین پر چونکہ ہیومن لائف ہے، انسان اور جن، جن کو اللہ تعالیٰ نے ارادے کی فکر دی. اب یہ دوبارہ جو بنایا جانا ہے وہ اس زمین کے لیے نہیں بننا، اس انسان کے لیے دوبارہ بنانا ہے کہ تم نے اس دنیا میں رہ کر کیا کیا تھا. اور یہ اتنا باریک نقطہ ہے کہ اس کو عام لوگ سمجھ نہیں پاتے. وہ کہتے ہیں ہاں یہ تو ہے، پھر ہم معروف ہونے لگتے ہیں، ہاں ہاں واقعی یہ بات تو وہ سچ کہتے ہیں، چلو صحیح ہو گیا ہم کی چھوڑے. نہیں، بالکل صحیح نہیں ہے. ہم مانتے ہیں کہ انسان کو دنیا میں اللہ نے حساب کے لیے رکھا، تو اب حساب کے لیے دوبارہ کھڑا ہونا لازم ہے. یہ ہو کے رہے گا. اللہ نے ان کے گلوں میں توک ڈالے کیونکہ انہوں نے دنیا میں تعصب کے توک اور دلیل کو چھٹلانے کا توک پہنا ہوا تھا. اس لیے اللہ کہتے ہیں اب ان کا آخری انجام کیا ہے؟ آگ. کیسے؟ آیت 6 کے دیکھیے گا، وَيَسْتَعْجِلُونَكَ بِالسَّيِّئَةِ قَبْلَ الْحَسَنَةِ. یہ لوگ جلدی مچا رہے ہیں آپ سے برائی کے لیے عذاب بھلائی سے پہلے. یعنی ابھی عذاب آیا کوئی نہیں، سوری، ابھی ان کو پوری بھلائی ملی کوئی نہیں اور عذاب کی جلدی کرتے ہیں. یہ کیا ہے؟ کفار مکہ کی جرت. بار بار اللہ کے نبی کو آ کے زج کرتے تھے، کہتے تھے اچھا پھر آئے قیامت کیوں نہیں آ رہی؟ When it will be، کب آئے گی؟ ایسے ہی لارے لگا دیا آپ نے، روز دھمکیاں دیتے ہیں. اچھا یہ کیا سوچ بتا رہی ہے ان کی؟ کہ ان کو 100% یقین تھا قیامت نہیں آئے گی. اللہ کہتے ہیں ان کو بتا دو, وقد خلت من قبلہم المثلات, حالانکہ ان سے پہلے بھی بہت ساری مثالیں گزری ہیں. مثلات, مثلتن کی جمع, میم سالام ہے. مثل کہتے ہیں ملتی جلتی کو, یہاں اس سے مراد ہے پچھلی قوموں کے عذاب. مثلہ کیوں کہا اس کو؟ کیونکہ جیسا ان کا جرم تھا نا, ویسی ان کو سزا ملی. قوم لوط کا انجام یاد کر لیجئے, سر سے پتھر گھسے, سر میں گھسے اور پرائیویٹ پارٹ سے نکلے, کیونکہ ان کا جرم سوچ سے شروع ہوا اور فعل پہ ختم ہوا. یہی بات اللہ کہہ رہے ہیں, پچھلی قوموں کی مثالیں ان کو پوچھ لو, کیا وہ نہیں گزری؟ تو کیا تمہارے ساتھ ایسا نہیں ہوگا؟ وَإِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ لِّلنَّاسِ عَلَى ظُلْمِهِمْ, اور یقیناً آپ کا رب لوگوں کے حق میں معاف کرنے والا ہے ان کے ظلم کے باوجود. یعنی یہ اس کی شان غفاری ہے, اس کی رحمت ہے کہ ان کے اتنے مطالبے, کب قیامت آئے گی, یہ ہوگا, اس کے باوجود ابھی تک عذاب نہیں آ رہا, کیونکہ ابھی اللہ کا وقت نہیں آیا اس فیصلے کو کرنے کا. وَإِنَّ رَبَّكَ لَشَدِيدُ الْعِقَابِ, اور یقیناً آپ کا رب سخت سزا دینے والا ہے. ایسا پیارا رب جو حلم کے ساتھ پکڑتا ہے, تم اس کو غصہ دلاتے ہو تاکہ وہ تمہیں پکڑے, یہ بھی ایک مطالبہ. ابھی تک کتنی باتیں پوری ہوئی, عذاب کے مطالبے, دوبارہ جی اٹھنے کے مطالبے, کائنات کیوں بنی, اس کا مقصد کیا. اب آپ دیکھیے گا کہ اگلی آیت میں, آیت نمبر 7 میں اللہ تعالیٰ اب ان کے ایک اور جواب, سوال کا جواب دیتے ہیں. وَيَقُولُ الَّذِينَ كَفَرُوا, اور کافر لوگ کہتے ہیں, لولا انزل علیہ آیت من ربہ, کیوں نہیں اتاری گئی اس شخص پر کوئی نشانی اس کے رب کی طرف سے. یہ نشانی پتہ نہیں کون سی مانگتے تھے. اللہ کہتے ہیں یہ جو معجزے اور نشانیاں مانگنے والے ہیں, ان کو کہہ دو, انما انت منذر ولکل قوم ہاد, اے نبی آپ تو بس خبردار کر دینے والے ہیں اور ہر قوم کے لیے ایک ہادی ہے. یعنی آپ کا کام نشانیاں اور معجزے دینا نہیں ہے. سوال پیدا ہوتا ہے کہ مکہ والے آخر کون سی نشانی چاہتے تھے؟ تو نشانی چاہتے تھے سٹیٹس کی. آپ بہت اعلیٰ گھر سے ہوتے, مال و دولت ہوتا, بڑے لوگ آپ کے آگے پیچھے ہوتے, نہ تو آپ کا قد کوئی ہم سے بڑا, چلے آنکھیں دو کی جگہ چار ہوتی, آپ کی زمینیں ہوتی, آپ کی پراپرٹیز ہوتی, سونا چاندی باغ. دیکھیے جن کی نظروں میں دنیا بڑی ہوتی ہے نا, پھر وہ دینداروں سے بھی دنیا ہی کی چیزیں دیکھ رہے ہوتے ہیں. کچھ بھی آپ کے پاس بڑا نہیں ہے تو ہم آپ کو بڑا کیسے مان لیں. جیسے آج کے دور میں آپ دیکھیے کوئی دین کا عالم ہے نا, بڑی سے بڑی بات کر دے گا نا, لوگ کہیں گے مولوی ہے نا آخر, اور دنیا والے کی چھوٹی سی ڈگری سنتے ہیں نا تو دل بیٹھنے لگتا ہے. اچھا جی اتنا پڑھے لکھے لوگ ہیں, تو پتہ کیا چلا کہ لوگ دیندار کو بھی دنیا کے پیمانے سے ناپتے ہیں. اللہ کہتا ہے کہ دائی دین کے پاس سب سے زیادہ وزن دلیل کا ہوتا ہے. اللہ کی قدرت کی جو نشانی ابھی تک دیکھیں, یہ کہاں کی تھی؟ اس کائنات کے اندر کی تھی. اب اللہ تعالیٰ ماں کے پیٹ میں کیا ہو رہا ہے, انسان کو اندر کی کہانیاں سنا کے اپنی بڑائی ثابت کرتے ہیں. کیسے؟ اللہ یعلم ما تحمل کل انثی, اللہ خوب جانتا ہے کہ ہر مادہ کیا اٹھائے ہوئے. دیکھیے ما تحمل کل انثی, ایک ایک لفظ پہ غور کریں گے نا, ما میں نے جو, چھوٹی چیز, من ہوگا نا تو بگ تھنگ ہے, یعنی بچہ زندہ بھی ہے. ماں لفظ سے پتا چل رہا ہے کہ ماں کے پیٹ میں جو بچہ ہے, اس اٹ خوشی سے اٹھایا جائے. کل انسا, انسا کو سمجھ لیجئے, اردو میں بولتے ہیں مذکر مؤنث, تو جو مؤنث لفظ ہے نا نون سا, یہ انسا ہے. فیمیل کے لیے کہتے ہیں ہر انسا, انسان کی بھی فیمیل, جانور کی بھی فیمیل, جیسے بکری, گائے, بھینس اور اسی طرح سے. اس آیت کو سنتے ہو تو واقعی آپ کا دل گواہی دے گا کہ یہ قرآن اللہ کا کلام ہے. اللہ کہتے ہیں ہر ماں جو اپنے پیٹ میں رکھے, یہ پریگننٹ عورت کی باتیں ہیں, ماں کو تو خود بھی نہیں پتا کہ میرے پیٹ میں کیا ہے, بچہ ہے, بچی ہے, بیٹا ہے, بیٹی ہے. اور بعض دفعہ تو ماں کو یہ تک نہیں پتا ہوتا کہ پریگننٹ ہو چکی ہے, جب تک اللہ نہ چاہے उसको नहीं पता, कोई गैजेट यूज करेगी तो पता चलेगा, अल्लाह को फौरन पता चल जाता है कि इस औरत ने कंसीव कर लिया। इंसान मशीनों से देखता है, मेडिकल के असबाब यूज करता है, फिर इंसानों को गलती लगती है, लेकिन अल्लाह यालम, अल्लाह को तो गलती कोई नहीं लगती कि कहा था कि बेटा होगा, बाद में पता चला बेटी होगी, ऐसा नहीं होता। चलिए इतनी बात लिख लें कि बच्चे की सेक्स, बच्चा जिंदा है कि मुर्दा है, एक है या दो है, अल्लाह को पता पहले दिन से या उससे भी पहले था। दूसरी चीज अल्लाह को क्या पता है, जहां भी लगा लीजिएगा अगर चाहें, वमा तगीदुल अरहाम, और वो जानता है किस कदर रहम सुकड़ते हैं। रहम कहते हैं यूट्रस को जिसमें बच्चा पलता है। वमा तजदाद, और जब बच्चा बढ़ता है तो इसके बढ़ने से कितनी बढ़ाई हुई, अल्लाह को एक एक तब्दीली का पता है। क्योंकि वकुल्लु शैइन इंदहू बिमिक़दार, हर चीज इसके यहां एक अंदाजे के मुताबिक काम कर रही है। यहां जरा थोड़ी सी ये तगीदुल अरहाम और तजदाद पे बात करके देखिए कैसी खूबसूरत साइंस पढ़ा दी अल्लाह ने सिर्फ आधी आयत में। लफ्ज तगीद को देखिएगा, गादा या गीदू से पीछे पढ़ चुके हैं, फलम्मा गीद अलमा, पानी खुश्क हो गया, हजरत नूह के किस्से में। तो गीद कहते हैं खुश्क होने को अरबी जुबान में, दर्दे जह यानी कॉन्ट्रेक्शन ऑफ यूट्रस, जो बच्चे की डिलीवरी के वक्त पेन्स होती है ना, उसके लिए लफ्ज आया इधर। पहले तो मां के पेट में बच्चा था, बच्ची थी, बच्चे का वजन कितना है सब अल्लाह को पता। अब जो दूसरी बात पता है कि मां के पेट में जो चेंजेस हो रही है बच्चे में, उसका यूरिक एसिड कितना है, उसके उसको ऑक्सीजन मिल रही कि नहीं मिल रही, उसमें कैल्शियम की कमी तो नहीं, अल्लाह को सब पता है। गीदा कहते हैं वो जगह जहां पानी ठहर जाए और जमीन उसे जज्ब कर ले। ऐसे ही मां के रहम में एक वाटर सैक होती है, नाम सुना होगा झिल्ली, ये उसकी तरफ इशारा है कि मां के पेट में बच्चा जिस झिल्ली में है उसमें पानी ज्यादा है या पानी कम है, इसका अल्लाह को पता है। अल्लाह अकबर, माँ के जिस्म में क्या जाता है, माँ के जिस्म में क्या इंड्यूस कराया जा रहा है, क्या हो रहा है, अल्लाह को सब पता है। रहम जो अपने अंदर रखते हैं, तो ये क्या बात समझ आ गई, इसकी मुख्तलिफ तफसीर मुफसरीन ने बयान की कि पहली बात यह है कि माँ के पेट में बच्चा बढ़ रहा है या सुकड़ रहा है, अल्लाह को इसका पता है। उंगलियां उसकी पांच ही हैं या पांच से ज्यादा हो गई या तीन रह गई, अल्लाह को इसका पता है। यानी ग्रोथ नॉर्मल है कि नॉर्मल है, अजीबुल खिलकत बच्चा है या सेहतमंद है। कभी तो एक भी मुकम्मल बच्चा नहीं पैदा होता और कभी दो दो या तीन तीन बच्चे भी पेट में आते हैं। कभी आप मां के पेट में बच्चे की तस्वीरें देख लेना जो प्रेगनेंसी के दौरान होती है ना, तो कभी भी आपको अपनी ये शक्ल बुरी ना लगे। इस तरह लटक रही होती है स्किन कि जैसे जली हुई स्किन होती है, छुरियां पड़ी होती हैं। आपको पता है कि मां के पेट में बच्चे पे एक ऐसी कैफियत आती है कि उसकी धूम होती है, टेल होती है उसकी, एक ऐसी स्टेज आती है कि बच्चे का मुंह बिल्कुल बंदर के मुंह का होता है। अल्लाह को ये सब पता है, अल्लाह को हर चीज का अंदाजा है। कुल्लु शैइन इंदहु बिमिक़दार, क्या मिक़दार, कितने मर्द होंगे कितनी औरतें, ये रेशियो किसने बनाया। तुम तो हमेशा बेटा ही चाहते हो, पर अल्लाह को पता है कि बेटियां भी तो देनी है, तभी तो कायनात चलेगी। आप तो अपनी फैमिली प्लानिंग बड़े शौक से कर लेते हैं अपने गुमान के मुताबिक, ये जानवरों की नस्लों को कौन सेट कर रहा है, ये उसको पता है। अगर आज डायनासोर नहीं मिलते, किसने इनको खत्म किया, अगर वो उसी रफ्तार से चल रहे होते जैसे बन रहे थे, आज इस दुनिया में इंसानों के लिए जगह ना होती। शुरू में चूंकि इंसान थोड़े थे, अल्लाह ने बड़ी बड़ी मखलूकात पैदा की, बड़े बड़े जानवर है, गैंडा और आप देखेंगे इस तरह की। अब इंसान बढ़ते जा रहे हैं ना, तो आप देखिए दिन ब दिन बड़े जानवर खत्म होते जा रहे हैं। इसको सुनकर आपके दिल में क्या हुआ, क्या हम उस रब से अपने आप को छुपा सकते हैं? जिसको मेरे पेट के अंदर होने वाली तब्दीलियों की भी खबर है। क्या मैं अपने दिल की बातें उससे छुपा सकती हूँ? अल्लाह हू अकबर, किसका दिल करता है फिर लोगों से बातें करने को, जिसको रब से ये बातें करनी आ गई। मैं क्यों किसी के सामने सर फोड़ूं? मेरा रब मेरे इतने खूबसूरत मामले जानता है। मैं क्यों डॉक्टरों से पूछूं मेरे पेट में क्या मसला है, क्या खराबी है, क्या बच्चे का है? मैं क्यों सारा दिन टेस्टों के पीछे भागूं? अब वो टेस्ट, अब बच्चे, पहले माँ के टेस्ट होते थे, अब बच्चों के टेस्ट शुरू हो गए। पहले माँ को टीके लगते थे, अब बच्चों को टीके लगने लग गए। करके देख लीजिए, मैं पूरे शौर से कह सकती हूँ, आज के दौर में हैंडीकैप बच्चे ज्यादा पैदा होते हैं पहले दौर की निस्बत। एक दफा रब पे डाल के तो देखे मामले अपने। जो लोग हर वक्त आर्टिफिशियल दवाएं खाते, टेस्ट करवाते, ये पता चल जाए अब अल्ट्रासाउंड है, आज ये है, आज एम आर आई फला। देखिए, एक अल्लाह ना करे अल्लाह किसी को बीमार कर दे, वो तो एक और बात है। एक है सेहत के हाल। आज से 25, 30, 40 साल पहले आप अपनी माओ, अपनी नानियों को पूछे, क्या प्रेग्नेंट हो रहा होना कोई बीमार होना होता था? ये आज जो अपॉइंटमेंट है, नहीं जान छोड़ती हमारी, ये किस जान की अपॉइंटमेंट है? आज नाखूनों के हम विटामिन चेक करा रहे हैं, तो अब उंगलियों के चेक हो रहे हैं, तब सर के बाल चेक हो रहे हैं, तो दांत चेक, क्योंकि हम मरना जाए तो फिर जीते हैं, मौत तो फिर एक लम्हे में आ जाती है। जितना इंसान इस जिस्म के बुत को देखना पड़कना शुरू होता है, उतनी गड़बड़े होती हैं। आज खुद डॉक्टरों ने कहना शुरू कर दिया कि प्रेगनेंसी में माओं को ज्यादा से ज्यादा बचना चाहिए ये अल्ट्रासाउंड और रेजी से, क्योंकि बच्चे पे इसका असर आता है। पहले खुद चीजें हम निकालते हैं, फिर वो टेस्ट करवाते हैं, फिर बाद में उसके आफ्टर इफेक्ट आते हैं, तो फिर पीछे कर देते हैं। कभी किसी औरत ने तो ये भी नहीं चेक किया था कि प्रेग्नेंट हूं भी क्या नहीं। अल्लाह ने एक फितरी निजाम रखा हुआ है, खुद ही पता चल जाता है 2-3 महीने में, खुद बहुत मूवमेंट से पता चल जाएगा कि पेट में कुछ है, बिलीव मी। यानी एक सिस्टर थी, उन्होंने सुनाया कि एक तो बच्चा उनका हुआ बड़ी लेट, काफी लेट था, जिसमें लोग सोचते हैं कि बच्चा हो ही नहीं सकता। वो कहती है कि मैं समझी कि मेरा मीनोपॉज शुरू हो गया, अब आप समझेंगे इस बात को खुद से। कहती नहीं हुआ, पीरियड्स तो नहीं हुए, मैंने समझा खत्म हो गई है। फिर कहती कि मुझे ना अपने पेट में कुछ तकलीफ महसूस होती, तो मुझे लगा कि मेरे पेट में रसौली है। सुना होगा ना आपने कि पेट में बाद वो ऐसी मसल्स बन जाती हैं जो मूव करती हैं। कहती बिलीव मी कि मैं रसौली समझकर डॉक्टर के पास गई, और शायद 8th मंथ था उनका, और वो इतनी खुश कि लोग मुझे डराते थे कि इसका बच्चा हुआ तो हो नहीं होगा, अल्लाह ने उसको वो 9 महीने की तकलीफ 1 महीने की कर दी। कहती इवन आई कुडंट थिंक कि मेरे पेट में बच्चा है, और 1-1.5 महीने में बच्चा उसकी गोद में आ गया। आप क्या समझेंगे उस रब को? बीबी सारा ने कौन से अल्ट्रासाउंड कराए, कौन से इलाज कराए कि 70s 80s में उनको बच्चे मिले? नहीं दिए ना अल्लाह ने बच्चे, सुकून से बैठे। जो दे दिए उनकी खातिर करें, जो दिए शुक्र कीजिए। हर वक्त फितरत के निजाम को गड़बड़ों में ले रहे हैं, बेटा नहीं तो बेटी, बेटी नहीं तो बेटा। अब ऐसी मुसीबतें शुरू हो गई कि ये तरीका रख लें तो फिर बेटा पैदा होगा, ये कर लें तो बेटी होगी। अब खुदा क्यों बनते हैं? अल्लाह ने मिकदार रखी है, और अगर एक एक खूबी आ जाए ना आपके अंदर, तो आपको इनमें से किसी मुश्किल में पड़ने की जरूरत नहीं। यकीन करें, बच्चियां रुल जाती हैं। इतने सख्त टेस्ट होते हैं कि क्या मौत की और तकलीफ होती होगी, और हार्ट अटैक की, जो ऐसे सख्त टेस्ट होते हैं कि अल्लाह ताला कभी किसी दुश्मन को भी ना ऐसी चीजों में लेके जाए। लेकिन करवा के फिर चैन नहीं आता, फिर कहते हैं चलो अब सब फिर एक और कर लेते हैं। करिए, मैं किसी चीज के खिलाफ नहीं हूं, लेकिन मैं ये कहती हूं कि आप इस गम को अपने दिल से क्यों नहीं निकाल देते? औलाद वाले भी इतने खुश नहीं होंगे जितना बगैर औलाद वाला खुश होगा, कि उसको यकीन है कि मेरे मामले में मेरे रब का फैसला ही खूबसूरत है। हम तकदीर का इनकार कर करके अपने लिए सिर्फ और सिर्फ आंसू लेते हैं। और याद रखिए कि मौजज़े अल्लाह ताला सिर्फ नबियों के साथ नहीं करता, अल्लाह हर दौर में हर काम कर सकता है। तो ये आयत पढ़ के तो मुझे ऐसे लग रहा है कि अल्लाह ही तो मेरे करीब है, कहीं कि तुम उससे दूर नहीं भाग सकते। आलिमुल गैब, आयत नंबर 9 को देखिएगा, आलिमुल गैब, गैब को जानने वाला, हिडन को जानने वाला, अनसीन को जानने वाला, किसी मशीन की उसको जरूरत नहीं है तुम्हें देखने की। वह शहादा, और जाहिर को, हाजिर को, हाजिर को भी जानने वाला। अल कबीर, सबसे बड़ा। अल मुताल, अल मुताल, बहुत बुलंदी वाला। इस आयत को हाईलाइट करें, इस आयत में क्या आया है आप देखे जरा गौर से। کوئی حکم ہے اس آیت میں؟ کوئی ڈوز، کوئی ڈونٹس، کوئی شریعت کا حکم، کوئی کائنات کی بات، کوئی پچھلی قوموں کی بات، کچھ بھی نہیں ہے. اس میں صرف اور صرف میرے رب کے پانچ نام ہیں: عالم الغیب والشہادۃ الکبیر المتعال. کبھی ان چاروں پانچوں ناموں کی جا کے آپ تفسیر سن لیں اسماء الحسنیٰ میں سے، آپ کو اپنا لگے گا. جس کو جانتے نہیں ہیں نا، ہمیں اس کی ویلیو بھی نہیں پتا ہوتی. اس لیے ایک انسان اپنے آپ کے فکر کرے. سوا منکم من اسر القول، اس کے علم میں برابر ہیں تم میں سے جو بات کو دل میں چھپائیں، ومن جہر بہ، اور جو اس کو بلند کر دیں. یعنی کوئی فرق نہیں پڑتا اس کو، چاہے تم بات بتاؤ یا نہ بتاؤ، ایک برابر، سب اس کے لیے ایک جیسے ہیں. اور دوسری بھی کیا چیز اس کے لیے برابر ہے؟ ومن ہوا مستخف باللیل وسارب بالنہار، اور وہ جو رات کی تاریکی میں چھپے ہوئے ہوں اور جو دن کی روشنی میں چلتے پھرتے ہوں، سب برابر ہیں اللہ کی نظروں میں. اس کو سب پتا ہے. یہاں پہ وہ بات پوری ہوئی ہے، ابھی جو پیچھے سے رحم والی چل رہی ہے، تھوڑی سی اس پہ بات کرتے ہیں. کیا اللہ کے لیے برابر ہے؟ تم چھپاؤ دل میں کوئی بات نہیں، چپکے چپکے مانگو اس سے، انما اشکو بثی و حزنی الی اللہ، تو بھی اس کو پتا ہے. اور تم اونچی آواز سے اس کو پکارتے ہو تو بھی اس کو پتا ہے. اس کو کوئی مسئلہ نہیں لگتا ان ساری چیزوں میں. اور کوئی رات کو چلتا ہے، کوئی رینگتا ہے، کوئی کیڑا، کوئی بچھو، کوئی سانپ، کوئی مچھر، کوئی ایسی چیز جو دن میں نہیں نکلتی، اس کو اس کا بھی پتا ہے. اور رات کو پرندے جو اپنے گھونسلوں میں چھپے ہوتے ہیں، اس کو ان کا بھی پتا ہے. تم انسان ہو، گھروں میں چلے جاتے ہو، باہر نہیں گھومتے. مستخفم باللیل، تم رات کو جا کے خفیہ طریقے سے چھپ جاتے ہو نا، پتا ہے اس کو. ہاں بس سارب، سارب ایکٹیو کے معنوں میں، چلنے والا، گلیوں میں پھرنے والا. سروپ کہتے ہیں راہوں میں چلنے والے کو، اپنے رخ پر چلنے والا. اگر آپ کبھی اوپر سے جہاز سے دیکھیں، یا چلیں آپ کسی اونچی بلڈنگ میں رہتے ہیں تو نیچے ذرا مین روڈ پہ دیکھا کریں کیا ہو رہا ہے. سب چلتے پھرتے آپ کو ایسے لگیں گے جیسے چھوٹے چھوٹے، کیا کہوں، ذرے جھوم رہے ہیں. اللہ کہتے تم سب میرے برابر، میری نظروں میں موجود ہو. تو جو رب ماں کے پیٹ میں جا کے جھانک لیتا ہے، کیا وہ میرے اور آپ کے دل میں اٹھنے والے طوفانوں کو نہیں جانتا؟ ہمارے دلوں میں کیا، آپ دیکھیے جوار بھاٹے ہوتے ہیں نا سمندروں میں، اس کو ان کا پتا ہے. تو میرے دل میں جو تڑپ ہے، جو طلب ہے، اور جو بے حسی ہے، کیا اس کو نہیں پتا؟ سب کچھ اس کو پتا ہے. بس کہتے ہیں یہ جو تغید اور ارحام ہے، اس کی چند باتیں نوٹ کیجئے گا، امیزنگ ہے، ریئلی امیزنگ ہے. پچھلے سال ہم نے دورہ قرآن میں آپ کو اس پہ ایک ویڈیو دکھائی تھی، اگر جا کے اسی پارے میں جا کے دیکھیے گا تو ماں کے پیٹ میں جو بچے کی ساری موومنٹس ہے، اس کے بارے میں ایک ویڈیو تھی. کم کیا ہوتا ہے؟ مفسرین اس پہ جمع کرتے ہیں چیزوں کو، ہم ان کی باتوں کو جمع کریں تو کیا بنے گا؟ نمبر ایک، حمل کی مدت، یعنی بچہ 9 مہینے 10 دن ہی لے گا، یا 7 ماہ کا ہی پیدا ہو جائے گا، یا ہو سکتا ہے 9 مہینے سے 20 دن اوپر چلے جائیں، 10 دات، یہ مراد ہے. دوسری بات ہے ڈیلیوری کا وقت کب آئے گا. آپ دیکھتے ہیں کہ ڈاکٹر بھی انتظار ہی کر رہے ہوتے ہیں کہ ہمیں نہیں پتا کب یہ ہوگا، جب اللہ چاہے گا ہوگا. آپ اللہ پہ ڈال دیں تو آپ دیکھیں گے کہ آپ کے ہاتھ میں نہیں ہوتا کہ یہ وقت کب ہوگا. تو رحم کتنے عرصے تک بچے کو رکھتا ہے اور نکال دیتا ہے، یہ مراد ہے. بس وہ پیدائش کے اثرات بھی شروع ہو جاتے ہیں، پھر بھی نہیں پتا ہوتا کہ ڈیلیوری کب ہوگی. پھر اسی طرح تیسری اس کی ایک مثال کیا آتی ہے کہ بچے کا سائز اور حجم کیا ہوگا پیدائش کے وقت میں، یہ اللہ کو پتا. تخلیق میں کیا کمی رہ گئی ہے، کوئی عضو ادھورا تو نہیں، کوئی اعضاء زیادہ تو نہیں، یہ مراد ہے. انسانوں کے صرف اندازے ہیں، حکم اللہ کا چلتا ہے. اسی طرح بات کہتے ہیں کہ رحم میں موجود پانی کی مقدار کم یا زیادہ ہو، یہ مراد ہے. ماں جتنا پانی پی لے، جو مرضی کرے، رحم میں اتنا ہی جاتا ہے جتنا اللہ چاہتا ہے. اور بعض کہتے ہیں کہ اس سے مراد ڈیلیوری کے بعد کی بلیڈنگ ہے، حیض کی طرف اشارہ ہے، کہ کسی کو بعد میں زیادہ بلیڈنگ ہو سکتی ہے، کسی کو بالکل نہ ہوگی. بعض کہتے ہیں کہ اس سے مراد रहम खुद भी है कि बाज का रहम खुद बहुत बाद में जाके सुकड़ के अपनी असल शक्ल में चला जाता है जो पहले फूला हुआ था, और कुछ को उसके लिए बहुत बेल्टें पहननी पड़ती हैं क्योंकि पेट लटक जाता है। जो कुछ है अल्लाह की नजरों में है और कंट्रोल है। और मजे की बात देखिए कि माँ बच्चे को तो देख सकती है, अपने रहम को नहीं देख सकती। अल्लाह बच्चे को भी देखता है और उसके अंदर को भी देखता है, कितना ज्यादा उसका खूबसूरत निजाम है। आज ये जितने गैजेट्स हैं ना जो अंदर मशीनों को डालते के हम देख लेते हैं, ये वो अल्लाह ताला की इस इल्म के आगे कोई हैसियत रखते हैं? और हम इनसे कितने मरूब हैं, खुश होते हैं कोई नया टेस्ट ईजाद हो जाए, कहते हैं फुलां टेस्ट करवाना है, हजारों देंगे कराएंगे ताकि वो बात पता चल जाए जो कुछ महीने बाद खुद ही पता लगने वाली है। अब इसके बाद माँ के पेट से ऊपर उठाकर कायनात पे लेके जाता है अल्लाह ताला दोबारा। आयत 11, फिर हम ब्रेक तैयार करें, जब भी रेडी हो तो मुझे इशारा कर दें, हम इसके बाद अब ब्रेक लेंगे इंशाल्लाह। आयत 11, लहू मौकिबात मिन बैनि यदैहि व मिन खल्फिही, इस इंसान के लिए बारी बारी आने वाले पहरेदार मुकर्रर हैं जो इसके सामने और इसके पीछे से, यहफजूनहू मिन अम्रिल्लाह, इसकी हिफाजत करते हैं अल्लाह के हुक्म से। ये है अब आपका मेरा सिक्योरिटी सेटअप। हर इंसान की हिफाजत के लिए अल्लाह ताला ने कुछ चौकीदार रखे हुए हैं। ये बिल्कुल वही बात है जो पीछे सूरत अल अनाम आयत 61 में हम पढ़ चुके कि व युरसिलु अलैकुम हफजा, कि अल्लाह तुम्हारे ऊपर तुम्हारे मुहाफिज भेजता है, फरिश्ते हैं ये। असल में ये जो मौकीबात का लफ्ज है ना, मौकीबत उनकी जमा है, मुआक्किब फिर इसकी जमा बनती है। इससे मुराद क्या है? बारी बारी से रोजो शब आने वाले फरिश्ते। मुआक्किबात वो फरिश्ते हैं जो टर्न लेकर यानी ड्यूटी शिफ्ट चेंज होकर फजर से असर और असर से फिर फजर तक हमारी हेल्प करते हैं। चौकीदार, गार्डमैन, अकब एड़ी को भी कहते हैं ना, हील पीछे से, यानी अल्लाह ने हमारे ऊपर फरिश्तों की सिक्योरिटी रखी हुई है। एक रिवायत में आता है कि एक आंख की हिफाजत के लिए 7 फरिश्ते हैं। कभी आपने देखा बच्चे को चोट लगती है ना तो माँ की जान निकल जाती है, फिर देखती है तो कहती है बिल्कुल आंख के नीचे चोट लगी है, कभी इधर लगती है, और एक जुमला फिर हम अक्सर बोलते हैं आंख बच गई है। आपको पता है कि वो आंख से हटके नीचे की चोट लगी उस फरिश्ते ने हाथ से नीचे कर दी। सुखाना, अब देखिए कि इंसानों ने भी एक आंख बनाई ना ग्लासेस की सूरत में, कई बार टूटते हैं हमारे ग्लासेस, और अल्लाह की बनाई हुई आंख मरने के बाद भी डोनेट करने के काबिल रहती है। करती क्या है ये आंखें, ये फरिश्ते, या फजू न हो उसके अमाल की हिफाजत करने वाले हैं, लिखते हैं। अल्लाह तआला कहते हैं इन्ना अलैकुम लहाफिजीन किरामन कातिबीन यालमून मा तफअलून, सूरह अल इन्फितार की आयत है, बेशक तुम्हारे ऊपर मुहाफिज हैं। इसी तरह सूरह तारक में भी इसका तذکرہ आता है कि अल्लाह तआला ने इंसानों की हिफाजत के लिए कितने फरिश्ते रखे हुए हैं, और एक वक्त आता है कि एक आखिरी फरिश्ता आ जाएगा जो अल्लाह के अमर को बता देगा हमें, मिन अमरिल्लाह, और वो मलकुल मौत है, मौत का फरिश्ता हमारे ऊपर मुसल्लत है। और जब वो आएगा ना तो फिर हम कुछ उससे अपने आप को दूर नहीं कर सकेंगे, ऐसे वो हमें ले जाएगा जैसे दूध में से बाल। आप देखिए कि कभी अपने ऊपर लेके सोचिए, आज मैं हूं और मेरे ना होने में कितनी देर है अल्लाह के एक अमर की, अमरिल्ला। कोई बंदा जो अभी तक हमारे साथ था और आज नहीं है, क्या नहीं है हमारे पास उसका? सुबह की सुबह एक सेशन हुआ, उसमें बात हो रही थी, देखिए आवाज भी आज लोग हमारी रिकॉर्ड कर लेते हैं हमारे मरने के बाद। आप हर एक ही अपनी एक दूसरे की आवाजें सुने, आप तो कोई होगा कि मरने के बाद उसकी आवाज ना हो, हालांकि पहले ऐसा नहीं होता था, तरसते थे लोग फिर खामोश। और कभी कोई कहता था ना वो फलां की किसी मौके की मेरे पास कोई रिकॉर्डिंग है, तो फिर खानदान वाले मंगाते थे, अच्छा मुझे भी देना, मुझे भी भेजना, वीडियो का तो तसव्वुर ही कम था। आज तो बच्चे बच्चे अपनी आवाज रिकॉर्ड करते हैं, आवाज भी हमारी रहेगी, तस्वीरें हमारी रहेंगी, वीडियोस बना ले ये भी रहेंगी, हमारी खरीदी हुई चीजें, हमारी ली दी हुई सब कुछ रहेगा। मौत की सूरत में क्या जाता है? जिस्म भी रख लीजिए, आज लोग स्काइप पे उसकी वीडियो बना के दिखा देंगे आपको, वो भी रहेगा। रू तो आज भी नहीं दिखती है। वो तो उसका मामला है ना, मैं अपने बारे में पूछ रही हूँ कि जब कोई जाता है तो हम उसकी किस चीज से महरूम हो जाते हैं। दुआएं भी बाज लोग अपने जाने के बाद तक की दे के जाते हैं, रिश्तों से दूर हो जाते हैं। देखिए आप उसका लम्स नहीं पा सकते, अब आप उसको छू नहीं सकते, आप उनके हाथों की नरमी नहीं महसूस कर सकते, आप उनके माथे की गर्मी नहीं महसूस कर सकते, वो एहसास चले जाते हैं। और वो जब जाएगा तो लोग कुछ दिन में हमें भूल जाएंगे। आज है, फिर वो दुआएं, तस्वीरें, एक तस्वीर लगा देंगे घर में बड़ी फ्रेम करा के, अब्बा जी की तस्वीर, ये अम्मा जी की तस्बीह, अम्मा जी की कुर्सी, ये अम्मा जी, वो थोड़े थोड़े दिन की बातें हैं, उसके बाद फिर सब चले जाएंगे और हम अपने रब के सामने खड़े होंगे अपनी जिंदगी का हिसाब देने के लिए। फरिश्ते तो हिफाजत कर ही रहे हैं, जिस बंदे ने खुद अपने अमाल की हिफाजत कर ली अल्लाह उसकी बहुत मदद करेगा। इसलिए अब आगे बात कही कि इन अल्लाह ला युगैरु मा बिकौमिन, बेशक अल्लाह किसी कौम के हालात नहीं बदलता, हत्ता युगैरु मा बिअन्फुसिहिम, जब तक के वो उस कैफियत को नहीं बदलते जो उनके दिलों की है। इसको आपने मौलाना हाली के शेर में कई बार सुना हुआ है कि खुदा ने आज तक उस कौम की हालत नहीं बदली जिसको ना हो ख्याल आप अपनी हालत के बदलने की। यही आयत है, एक और जगह भी आएगी आगे जाके। तुम अपनी हालत नहीं बदलोगे ना तो तुम्हारे हालात नहीं बदलेंगे। बड़ा गहरा ताल्लुक है, लिखिए जरा, हालत और हालात। हालत क्या है? बंदे का अंदर, नेक है कि बद है, गुनाह है कि नेकियां हैं, अल्लाह की रजा से जी रहा है कि नाफरमानी से। तो हालात क्या है? ये हमारा आउटर है, सेहत है कि बीमारी है, दौलत है कि गुर्बत है, इज्जत मिली दी है कि पस्ती, तुम लोगों की नजरों में ह्यूमिलेटेड हो या बहुत बड़ी एक जीनियस कौम हो, बस ये रब्त है। अंदर के काम हम बदल लें, ये कौमों के लिए भी आयत है, अफराद के लिए भी है। कौमों के लिए अल्लाह का यही असूल है कि जब तक कौमें अपनी हालत नहीं बदलती अल्लाह उनके हालात नहीं बदलता, क्योंकि वो इज़ा अराद अल्लाह भी कौम सुअन, और जब अल्लाह किसी कौम के लिए किसी बुरी चीज का फैसला करता है, मुराद यहां अजाब है, पकड़, पला मरद लहू, तो कोई उसको लौटाने वाला नहीं। मरद्दा के रूप में मीम नहीं आएगी, रद्द। वमा लहुम मिन दूनिही मिमवाल, और नहीं है कोई उनके लिए अल्लाह के सिवा कोई मददगार। जब कौमें अपने हालात नहीं बदलती, तौर तरीके अतवार नहीं बदलती, तो अल्लाह ताला उनके हालात कभी नहीं बदलता। आप देखिए कि पीछे फरिश्तों के लिखने का एहसास दिलाया ना, और उसमें हदीस भी आती है सही बुखारी और मुस्लिम में, अबू हुरैरा से रिवायत है कि तुम्हारे फरिश्ते फजर और असर के वक्त शिफ्ट चेंज करते हैं, फिर जब अल्लाह ताला के पास जाते हैं तो अल्लाह ताला उनसे पूछते हैं कि तुमने मेरे बंदे को किस हालत में छोड़ा, तो फरिश्ते कहते हैं अल्लाह ताला जब हम गए थे ना तो फजर की नमाज पढ़ रहा था, और अब आए हैं ना तो असर की नमाज पढ़ रहा है। और फरिश्ते अव्वल वक्त पे जाते हैं तो जरा गवाही उसकी होगी जो अव्वल वक्त में पढ़ेगा, यही गवाही शाम के फरिश्ते भी देते हैं। तो अल्लाह ताला कहते हैं अच्छा फिर तुम गवाह रहना कि इनके बीच के गुनाहों को मैंने माफ कर दिया। हम पढ़े असर 5 बजे की बजाय 8 बजे, फरिश्ता तो 5 बजे चला गया, वो तो ये गवाही नहीं देगा। इसलिए नमाज हमेशा वक्त पे पढ़े। बहरहाल इसी तरह मुस्नद अहमद और मुस्लिम की रिवायत है, तुम में से हर एक के सामने एक फरिश्ता और एक जिन होता है यानी शैतान। कहा अल्लाह के नबी, क्या आपके साथ भी है? कहा हाँ मेरे साथ भी है, हाँ लेकिन मेरा शैतान भी मुसलमान हो गया और वो मुझे नेकी के सिवा कोई और हुक्म नहीं देता। तो क्या पता चला, हम सब के इर्द गिर्द फरिश्ते भी हैं और जिन भी हैं। दूसरे लफ्जों में कहना हम सबको जिन चिमटे हुए हैं, और हर गलत काम करने लगे तो ज्यादा ही चिमटते हैं। उनकी गुलामी से आजाद होने के लिए अच्छे काम करने पड़ते हैं। इसलिए अब इन्नल्लाह युल्ला युगय्यिरु की बात करके बता दिया कि अब तुम अपने आमाल की फिक्र करो। आप देखिए, अगर हमें सिर्फ इस एक आयत का यकीन आ जाए ना, तो हम सारी हीपतें छोड़ दें, चुगलियां छोड़ दें, बुराइयां छोड़ दें और गलत काम भी छोड़ दें। अब यहां कौम से क्या मुराद है? बिरादरी नहीं, नेशन, बिरादरी। असल में यहां कौमों के रूज और जवाल की कहानी है। समझ लीजिएगा कि अल्लाह का मामला क्यामत के दिन भी और दुनिया में अफराद यानी सिंगल या इंडिविजुअल बेसिस पे हिसाब फर्क है और एक इज्तमाई माहौल में हिसाब फर्क है। ये ऐसे कि जैसे आप अपने बच्चे को किसी से ट्यूशन पढ़वाते हैं, वो वन ऑन वन बेस्ड होता है। आपका बच्चा है तो क्लास होगी, नहीं है तो नहीं होगी, वो पढ़ेगा तो पढ़ेगा, सुनेगा तो सुनेगा। लेकिन एक वो क्लास होती है जो सबके बीच में होती है, दोनों में फर्क होती है ना, स्टैटिक्स, और फर्क होती है टेक्निक। अल्लाह ताला अल हासिब है, हिसाब ले रहा है। हर बंदे के साथ उसका अलग मामला क्या है, वो तो है वन ऑन वन बेस पे, वो तो इधर हम डिस्कस नहीं करेंगे। यहां बात हो रही है कौमों के मामले की। आप अपने आप को लीजिए, इस वक्त तक मुसलमान एक कौम है। उरूज का फार्मूला है इसमें। अल्लाह ताला किसी कौम की हालत नहीं बदलता, कब? जब तक के वो अपने मामलात को नहीं बदलते। और कौम किस चीज से मिलके बनती है? अफराद से। हर फर्द है मिल्लत के मुकद्दर का सितारा। तो क्या पता चला कि एक एक फर्द जब अपनी इसलाह शुरू करता है तो कौम बदल जाती है। जब कौम बदलती है तो अल्लाह उनके नसीब बदल देते हैं। कुछ अशआर इस पे बहुत मारूफ है हमारे कल्चर में। अफराद के हाथों में है अकवाम की तकदीर। हर फर्द है मिल्लत के मुकद्दर का सितारा। आप और मैं इस वक्त उम्मते मुस्लिमा की तकदीर को होल्ड किए हुए हैं। जब भी कोई मस्ती आए ना, तो ये आयत सोच लें कि फिर मेरी वजह से सारे रुसवा होंगे। सब काम करेंगे, सब कोशिश करेंगे, फिर फायदा होगा। एक बहुत ही खूबसूरत शेर है कि फितरत अफराद से इगमाज भी कर लेती है, यानी वन ऑन वन बेस पे अल्लाह ताला बहुत सारे बंदों को माफ कर देता है। इगमाज समझते हैं, ओवरलुक करना, सरफे नजर। मगर करती नहीं कभी मिल्लत के गुनाहों को माफ। तो इज्तमाई गलतियों की सजा फिर नस्लों को भुगतनी पड़ती है। आज भी बहुत सारे लोग इनफरादी तौर पे बहुत नेक हैं। नमाज, रोजा, हज, जकात सब कुछ है, ज्यादा बुराइयां नहीं करते। लेकिन ओवरऑल देखिए तो उम्मत मुस्लिमा की आज हालत क्या है, ये हमें अल्लाह के यहां अपने मुकाम की खबर देती है। जरूरत है इस बात की कि हम अपनी इसलाह करें। आगे भी आएगा ये मजमून, तो इंशाल्लाह हम बात करेंगे, लेकिन यहां इस बात पे हम चंद मिनट के लिए रुकेंगे कि क्या मेरे किसी गुनाह की वजह से तो आज के मुसलमानों पे इल्जामात नहीं लग रहे? अल्लाह ताला ने मुसलमानों को यहां एक सोच दी। देखिए कि यहां जो बात है ना कि हत्ता युगैर मा भी अनफुसीम, तो सवाल पैदा होता है कि आज मुसलमान कौम क्या करे। जरा देख लेते हैं कि आज जो कौमें अरूज रखती हैं उनके क्या फार्मूले हैं। नंबर एक, मेहनत। आज क्या करें हम मुसलमान? मेहनत करें। नंबर दो, कमिटमेंट करके निभाना। फिर देखिए, एजुकेशन का मस्ट होना, जुर्म है ना यहां बच्चों को घरों में रखना। फिर आप देखिए, आज तरक्की याफ्ता कौमें रिसर्च करती हैं। फिर इन्वेंशंस, नई नई चीजें दरियाफ्त हो रही हैं। फिर एविडेंसेस मांगते हैं, सबूत की बुनियाद पे इंसाफ मिल जाता है लोगों को। फिर आप देखिए, एजुकेशन के लिए कितना माल लगता है, तालीम आम है, हॉस्पिटल्स आम है, ये सब कुछ बता रहा है। और सबसे बड़ी बात है कि ये कौमें ऑर्गेनाइज है, वक्त की पाबंद है। और देखिए, देखिए दुश्मन ही हो कोई बात नहीं, लेकिन खूबियां तो उनके अंदर जो है उसका इकरार करना है। वक्त पे सोते हैं, वक्त पे जाते हैं, जागते हैं। खाना कब खाते हैं ये लोग? हर वक्त हमारी तरह। डिनर टाइम आपको होता है कि अंग्रेजों का क्या होता है? जी, रम कब खाते हैं आखिरी खाना? और खा के फिर जब सोते हैं तो फिर क्या होता है? फिर गहरी नींद आएगी ना। और वो क्या खाते हैं गरीब वीकडेज में? कोल्ड सैंडविचेस, सिर्फ कहते हैं कि वीकेंड्स में इनके घरों में गरम खाना पकता है जिसकी खुशबू है, तभी तो ये हमारे होटलों पे टूट पड़ते हैं। हमारा तो चूल्हा कभी बंद ही नहीं होता, इनका तो चूल्हा बेचारों का कभी चलता है। अब वो कौमें जो गुजारे का खाती हैं, ठीक है खाते होंगे अपने हिसाब से अच्छा, लेकिन काम करें। आज हम मुसलमान क्या हो गए? ऐशकोश। और हदीस में आता है कि मोमिन ऐशकोश नहीं होता। कल हम भी ऐसे ही थे, तभी हम दुनिया में अरूज पे थे। फिर आप देखिए जवाल शुदा कौमों की अलामतें हैं, सिस्टम पसंद नहीं करती, रूल्स को फॉलो नहीं करती, सुस्ती, काहली, लिथार्जिक। वो कहते जो मैं चाहूं वो करो, मेरे लिए कोई रूल नहीं, सबके लिए सिवाय मेरे। एवरेज होने को खुश अपने लिए पसंद करते हैं, मेहनती होने को बेवकूफ कहते हैं, खुद गर्जी को पसंद करते हैं। तुम सब टैक्स दो, मैं तो नहीं दूंगा, तुम सब ये करो नहीं। और अगर कोई बेचारा थ्रू प्रॉपर चैनल कोई काम करे, कहते और बेवकूफ है। आज के दौर में कौन ऐसे काम करता है? अल्लाह ताला कहता है कि तुम क्या करो, तुम वो तब्दीली बन जाओ जो दूसरों में देखना चाहते हो। बहुत ही, अगर उम्मत का दर्द आपके दिल में हो तो आप इस आयत के दर्द को महसूस कर सकते हैं, वरना नहीं। आज हमें इस वक्त अपने आप को उम्मत मुस्लिमा के फर्द की रोशनी में देखना है। अगर हम उसको मान गए तो आज देखिए कि आज से, आज की डेट लिख लीजिए, मैं अपने अंदर एक तब्दीली ले आऊंगी, तो मेरे कम अज कम उम्मती होने के नाते से कितनों का भला हो जाएगा। और अल्लाह हमें इसकी तौफीक दे। अपना काम कर रहे हैं तो करें। आप देखिए इनके ऑफिस में आप चले जाएं, जो काम कर रहे हैं वो आपको मुड़के भी नहीं देखता। और हमारे मुल्कों में अगर किसी ऑफिस में चले जाएं, आप एक काउंटर पे बैठे बात कर रहे हैं ना किसी से, बाकी सब देख अपना काम छोड़ के आपकी बात सुननी शुरू हो जाएंगे। यानी कितनी ज्यादा हमारे अंदर कमी है आज के दौर में। अल्लाह ताला हमारी हिदायत का सबब करे, लेकिन अल्लाह का ये कानून है कि जब लोग अल्लाह की नेमतों की कदर नहीं करते तो नेमतें छिनती हैं। यहाँ पे हम ब्रेक लेंगे और अल्लाह ताला से दुआ मांगेंगे कि वो हमारी इसलाह फरमा दे। कोई बात जो अभी के सबक में हुई उसको आप शेयर कीजिए। जी क्या सोच रहे हैं आप सुनते हुए इधर से? जी आप मैडम।
ये कुछ यूं कि इंशाल्लाह अल्लाह की लानी है।
कितने लोगों का दिल करता है खुद को बदलने को? मेरा पता है कि मेरे जहन में जो चीज आती है ऐसी सारी आयतों को पढ़ के, अभी आगे हम बहुत खूबसूरत आयतें पढ़ने वाले हैं, कि जैसे वो बच्चे खेलते हैं ना, वो आटा सा गूंदते हैं, वो क्या चीज होती है, हाँ प्लेडो, फिर वो पहले पूरा गूंद के फिर उसके बाद अपनी मर्जी से बनाते हैं। कई दफा मेरा दिल करता है कि अपने समेत हम पूरी कौम को, उम्मत को नए सिरे से रेनोवेट करें। कभी आप देखे कुछ शहर है इतने डिसऑर्गेनाइज्ड हैं, इतने छोटे तंग, तो मैं कभी उन शहरों में, अपने मुल्कों में कभी जाने के इत्तेफाक हो तो मैं कहती हूँ मेरा दिल करता है सारे शहर को पहले सीधा करे, फिर उसके ऊपर नए सिरे से बनाए। लेकिन यह है कि ये काम कई सदियों पे होता है। ब्रेक ले लीजिए। जी आप प्लीज रशीदा जी, फिर क्या करें, इसको छोड़ दें? जी बिगाड़ बहुत है, लेकिन आपको उम्मीद नहीं छोड़नी इंशाल्लाह, तो और ही हिम्मत तोड़ने सबकी। जी आप रिश्ते से देखिए, एक मुझे, मैंने किसी की बात सुनी, यासिर काजी बता रहे थे, बहुत ही अच्छी मुझे उनकी बात लगी। कहते हैं कि मैं, हम जब मदीना में थे तो हमारे जो टीचर थे अरबी होते हैं ना वो लोग, तो कहते हैं उन्होंने हमें हदीस सुनाई कि अल्लाह ताला हर 100 साल के बाद एक मुजद्दद को भेजता है जो दीन को रेनोवेट करता है। समझते हैं कि बहुत सारे पोल्यूशन और इम्प्योरिटीज दीन में शामिल हो चुकी होती हैं, तो फिर वो एक मुजद्दद को भेजता है कि जो दीन को फिर रिवाइज करके नया बिल्कुल निथार के साफ कुरान और सुन्नत पे ले आता है। तो कहते हैं उसके बाद उन्होंने कहा कि तुम ये बताओ, स्टूडेंट से पूछ रहे थे कि व्हाट डू यू थिंक कि इस सदी का मुजद्दद कौन है? समझे, अब एक टीचर अपने शागिर्द जो इल्म के लिए डिवोटेड है और आके बैठे हुए हैं पढ़ रहे हैं मदीना यूनिवर्सिटी में, उनसे ये सवाल करता है। तो कहते हैं कि हम सब ने अपनी अकल के घोड़े दौड़ाए, फुलां है फुला, जो आज के दौर के बड़े बड़े आलिम होंगे, तो सबकी बातें सुन के उन्होंने कहा कि रॉन्ग, यही हमारा आज मसला है कि हम कहते हैं कि कोई और होगा। हालांकि मैं क्या सोच रहा था कि इसका जवाब आप ये देते कि इंशाल्लाह भी इस नीला इस सदी का मुजद्दद मैं होऊंगा, کیونکہ میں قرآن سیکھ رہا ہوں، میں حدیث پڑھ رہا ہوں، میں شریعہ پڑھ رہا ہوں، میں عقیدہ پڑھ رہا ہوں، میں اس کو پڑھ کے انشاءاللہ آج جو دین میں اضافہ ہے وہ نکال دوں گا. تو پھر عزم بڑے رکھیے، اللہ کروا دے گا کام ان شاء اللہ تعالیٰ. جی پلیز.
میری یہ کوشش اور سب کی انشاءاللہ اللہ یہ کرے کہ بی دی چینج یو وانٹ دی ورلڈ.
بالکل، جو دوسروں میں تبدیلی دیکھنا چاہتے ہیں نا وہ اپنے اندر لے آئیں. خالی پتھر تو کسی کام نہیں آتے. جی ارم ریڈی؟ جی آپ لوگ 15 منٹ کی لے لیں. بس یہ میں دیکھ رہی ہوں کہ 1:46 ہوئے، آن لائن والوں کا ٹائم پورا ہو جائے. آپ لوگ دیں گے ہمیں بعد میں 15 منٹ آن لائن والے؟ انشاءاللہ. چلیے پھر گو ہیڈ کوئکلی پلیز، پورے 2 o'clock پہ ہم دوبارہ شروع کرتے ہیں. جزاک اللہ خیر.
جی الحمد للہ سسٹرس، اسٹریچ لے لیں جیسے کہ استاذہ جی نے کہا 2 PM تک، اور ان شاء اللہ تعالیٰ ہم ایکسٹرا ٹائم تھوڑا دیں گے. اللہ سبحانہ و تعالیٰ سے دعا ہے کہ وہ ہمارا ہر ایکسٹرا ٹائم، ہر ایکسٹرا ایفرٹ صدقہ جاریہ میں لکھیں ان شاء اللہ. جزاک اللہ خیر. السلام علیکم و رحمۃ اللہ. اور فریش ہوں گے ان شاء اللہ. جی الحمد للہ، پہلے ہم نے سورہ یوسف کمپلیٹ کی اس ویک، پھر اب ہم نے سورہ رعد اسٹارٹ کی ہوئی ہے. تو کیا فیلنگس ہیں، کیا عمل کی باتیں ہم لوگوں نے اپنے لیے لی ہیں؟ کوئی جلدی سے سب سسٹرز کو ایک لائن لکھیں، اور اللہ سبحانہ و تعالیٰ سے دعا ہے کہ وہ جو ہم لکھیں اس پہ ہم خود بھی عمل کریں، اور ہمارے لیے وہ صدقے میں لکھی جائے نا، تاکہ کوئی دوسرا اسے پڑھے اور اپنے لیے کچھ عمل کی بات اس سے لے، تو یہ بھی ایک ثواب کا موقع ہوگا نا انشاءاللہ. تو کیا لیا ہم لوگوں نے اس سے پہلے کہ استاذہ جی واپس آئیں؟ جلدی سے سب کچھ تھوڑا سا لکھیں اپنے لیے. حضرت یوسف علیہ السلام کے حالات فہمی اور ان کے والد کا صبر جمیل. جی ہم دیکھیں نا کہ یہ جتنی بڑی بڑی پرسنالٹیز تھیں ان پہ اللہ سبحانہ و تعالیٰ نے، ان کی آزمائش بھی اسی لحاظ سے تھی نا، کتنی بڑی بڑی آزمائشیں تھیں جن کے بارے میں ہم سوچیں بھی تو کانپ جاتے ہیں نا. صبر اور تقوی، عمل آن واٹ وی لرننگ، امپروونگ آر کیریکٹر، برنگ مور صبر، اللہ سبحانہ و تعالیٰ پہ توکل. جی انشاءاللہ. آج سورہ رعد ہم نے پڑھی، اس سے کیا ہم نے ابھی تک سیکھا ہے؟ تھوڑی اندر کی آنکھیں کھلی، کس طرح سے ہم نے اس کائنات سے سبق لینا ہے نشانیوں سے انشاءاللہ. یوسف اسلام برے ماحول میں رہ کر بھی اچھے اخلاق پر اثر نہیں ہونے دیا، توحید کو نہیں چھوڑا. اللہ سبحانہ و تعالیٰ کو 2 گھونٹ پسند ہے، مصیبت پر، غصہ پر، انشاءاللہ یہ دونوں گھونٹ بڑھنے ہیں انشاءاللہ تعالیٰ. جی استاذہ جی ریڈی ہیں تو ہم ان کو مائک دیتے ہیں. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ. اعوذ باللہ من الشیطان الرجیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ سب سوچیں اس وقت آپ کو کیا کرنا چاہیے، ہمارے پاس صرف 15 منٹ ہیں. اگر اس میں سے بھی آپ کچھ وقت لے لیں گے تو پھر آپ خود ہی بتا دیجئے کہ ہم آگے کیا کریں. اور آپ چاہیں تو میں اسی آوازوں کے بیچ میں شروع کر دیتی ہوں. نحمده ونصلي على رسوله الكريم، اما بعد فاعوذ بالله من الشيطان الرجيم، رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي، ربي يسر ولا تعسر وتمم بالخير. آگے دیکھیں گے. جی آیت نمبر 12، هو الذی یریکم البرق خوفا وطمعا، وہی ہے جو تمہیں دکھاتا ہے بجلی کی چمک خوف سے بھی اور امید سے بھی. پھر وینشئ السحاب الثقال، اور وہ اٹھاتا ہے بڑے بوجھل بادل.
پھر کیا ہوتا ہے؟ اسی کے ساتھ اگلی آیت 13، وَيُسَبِّحُ الرَّعْدُ بِحَمْدِهِ وَالْمَلَائِكَةُ مِنْ خِيفَتِهِ، اور تسبیح کرتی ہے کڑک اس کی حمد کے ساتھ اور فرشتے بھی اس کے خوف سے، اور وَيُرْسِلُ السَّوَائِكَ فَيُصِيبُ بِهَا مَنْ يَشَاءُ، اور وہ بھیجتا ہے کڑک دار بجلیاں پھر وہ گرا دیتا ہے انہیں جس پر چاہتا ہے. پھر یہ سب کچھ دیکھتے سنتے بھی، وَهُمْ يُجَادِلُونَ فِي اللَّهِ، اور وہ اس وقت اللہ کے بارے میں جھگڑ رہے ہوتے ہیں، وَهُوَ شَدِيدُ الْمِحَالِ، اور اس کی پکڑ بہت سخت ہے. ان دو آیتوں میں اللہ سبحانہ تعالیٰ نے آسمان پہ ہونے والی بڑی بڑی تبدیلیوں کا تذکرہ کر دیا کہ کس طرح سے جب بجلی چمکتی ہے تو خوف بھی آتا ہے اور امید بھی آتا ہے. یہاں سے ایک بات اپنے عمل کی سیکھ لیجئے کہ فطرت کا اصول ہے کہ خوشی کے ساتھ غم اور غم کے ساتھ خوشی، امید کے ساتھ نا امیدی اور نا امیدی کے ساتھ امید. اسی طرح ایمان بھی دو چیزوں کا مجموعہ ہے، الایمان بین الخوف والرجا. ایک صحابی کے ڈیتھ بیڈ پہ اللہ کے نبی صلی اللہ علیہ وسلم پہنچے، آپ نے کہا کہ ساتھی تمہیں کیا محسوس ہو رہا ہے؟ کہنے لگے اپنے گناہوں کا سوچتا ہوں تو بہت ڈر لگ رہا ہے، اور اس کے ساتھ ساتھ اللہ کی رحمت کی امید بھی لگ رہی ہے. تو آپ نے فرمایا کہ انت مومن، بے شک تم مومن ہو. تو حقیقت یہ ہے کہ اپنے گناہوں سے بے نیاز ہو جانا اور کہنا کہ اللہ معاف کر دے گا، یہ بھی ایمان کی کمی کی دلیل ہے. اور سب کام اچھے کر کے اپنی اوقات کے مطابق جو کر سکیں پھر کہنا کہ ہمیں کہاں اللہ نے بخشنا ہے، ہم کیسے یہ ہو سکتے ہیں، تو یہ بھی ایمان کا نقص ہے. اللہ تعالی ہمیں کائنات کی ان مثالوں سے خبر دیتے ہیں کہ تم کام کرتے رہو، حالات جیسے بھی ہوں چلتا جائے گا. آپ دیکھیے کہ بعض دفعہ حالات بالکل غیر متوقع ہو جاتے ہیں، ان پریڈکٹیبل. آپ کچھ اور سوچ رہے تھے، کچھ اور ہو گیا. آپ سوچ رہے تھے بارش ہوگی، پھر نہیں ہوئی. اور آپ آج ویدر چینل سے دیکھ رہے تھے کہ دھوپ نکلے گی، لیکن اتنی بارش ہوئی کہ چھتری کے نہ ہونے کی وجہ سے آپ پریشان ہوئے. اللہ کہتا ہے کچھ بھی ہو جائے، کل کیا ہونا ہے اس کی فکر چھوڑو، کام کرو، کام کرو. زندگی تضادات کا مجموعہ ہے، کانٹراڈکشن. ہر حال میں کام کرنا. ہم بہت سارے کام اپنے حالات کا شکوہ کرتے ہوئے نہیں کرتے، کبھی کہتے ہیں یہ وجہ، کبھی کہتے ہیں وہ وجہ، حالانکہ اللہ نے تو جو کہنا تھا کہہ دیا. انگریزوں نے بھی کہہ دیا کہ where there is a will there is a way. جب دل میں نیت ہو جاتی نا کہ یہ کام میں نے کرنا ہے تو یہ کام ہوگا. تو موسم جیسا بھی ہو کام کرنا ہے. زندگی کا موسم ہو، گھر کا موسم ہو، شادی، خاندان، برادری، خوشی، غم، کام کرتے جاؤ. کیونکہ اللہ تعالیٰ نے ایک ڈانٹ دی ہے کہ وَيُسَبِّحُ الرَّعْدُ. یہاں دیکھیے گا کہ رات کے تسبیح کرنے کی بات ہے، تو رات ہے یہ وہ لفظ جس پہ سورت کا نام بھی رات ہے. اصل میں یہ گرج اور چمک، اصل میں اللہ تعالیٰ کی تسبیح اور تحمید کا ایک انداز ہے. اللہ سبحانہ تعالیٰ کی تسبیح کڑک کرتی ہے. کیسے؟ یہ جو آواز آتی ہے نا، ہمیں شور کی آواز ہوتی ہے، اصل میں آسمانوں پہ اللہ تعالیٰ کی بڑائی کے ترانے بج رہے ہوتے ہیں، اور فرشتے من خیفتی، اللہ کے خوف سے کانپ رہے ہوتے ہیں. روایت میں آتا ہے کہ جب بجلی چمکے تو یہ آیت پڑھنی چاہیے، وَيُسَبِّحُ الرَّعْدُ بِحَمْدِهِ وَالْمَلَائِكَةُ مِنْ خِيفَتِهِ. اسی طرح ایک مسنون دعا بھی ہے کہ اللہم لا تقتل نبی غضبی کا ولا تہلک نبی عذابی کا وعافنا قبل ذالک. اے اللہ، ہمیں اپنے غضب کے ساتھ نہ مارنا اور اپنے غصے سے ہلاک نہ کرنا، اور اگر تیرا ارادہ ہے ایسا کسی کے ساتھ تو ہمیں اس سے پہلے ہی عافیت دے دینا. ہمیں اللہ تعالیٰ ایک پیغام دیتے ہیں اس کڑک کی صورت میں کہ جب کڑکتے حالات میں بجلی اور فرشتے اللہ کی تسبیح کرتے رہتے ہیں تو تم حالات کے بدلتے ہی نماز کیوں چھوڑ دیتے ہو؟ حالات جیسے بھی ہوں اللہ کو نہیں چھوڑنا. وَيُرْسِلُ السَّوَائِقَ، وہ پھر کڑک دار بجلیاں بھیجتا ہے. سوائق سائقت ان کی جمع، वो बिजली जो जल जल गिरा सॉरी वो बिजली जो गिरा गिर कर भस्म कर दे, आग लग जाती है ना बस बिजलियों से। फयुसीब भी हा वही यशा, फिर जिसको चाहता है पहुंचा देता है। यानी वो बिजली हर एक पे नहीं गिरती, कुछ पे गिरती है कुछ पे नहीं गिरती। मुराद है यहाँ अचानक पकड़। वहुम जो जा दिलू न फिल्ला, वो अल्लाह के मामले में झगड़े कर रहे होते हैं, बैसे कर रहे होते हैं। क्या झगड़े होते हैं उनके अल्लाह के मामले में, अल्लाह है भी के नहीं, फिर अल्लाह कैसा है, क्या हमारे तसव्वुर के मुताबिक है, क्या अल्लाह का कोई कंट्रोल है दुनिया में। मुराद है शिर्क और अल्लाह की सिफात को ना मानना। तो अल्लाह कहते हैं कि जिस वक्त ये शिरकिया बातें कर रहे होते हैं, करीब है कि आसमान से बिजली गिरे और इनको जला के भस्म कर दे, क्योंकि वहुवा शदीदुल मिहाल, क्योंकि इसकी पकड़ बड़ी सख्त है। मिहाल का लफ्ज हॉल से है, पीछे भी पढ़ा हमने, मा हौलहु, यानी अल्लाह की पकड़ इतनी सख्त है। ताकत को भी मिहाल कहते हैं, पकड़ने वाला, खुफिया तदबीरें करने वाला, मुआखजा करने वाला, कुव्वत से पकड़ने वाला। मतलब ये है कि ना जा इसके तहम्मुल पर कि बेढब है पकड़ उसकी, डर इसकी देरगीरी से कि सख्त है इंतकाम उसका। बस दफा हम गुनाह करते ही रहते हैं और हमें कुछ नहीं होता, इससे हम चौड़ होने लगते हैं। हम कहते हैं देखो अगर अल्लाह नाराज होता तो ये हो जाता वो हो जाता, चूंकि कुछ नहीं हुआ तो फिर मान लो कि अल्लाह हमसे खुश है। अल्लाह सुब्हान तआला कहते हैं नहीं, मैं तुम्हें थोड़ी मोहलत इसलिए दे रहा हूं कि जब पकड़ूंगा तो तुम्हें समझ आ जाएगी, लिहाजा क्या करो, लहू दावतुल हक, इसी का पुकारना हक है। एक हस्ती है, देखा आपने पूरे सबक में अल्लाह की कितनी अनयूजल चीजों का तस्करा गुजरा, जमीन और आसमान से लेके मां के पेट के अंदर की तब्दीलियों का तस्करा किया। कहा जब इतना कुछ उसके हाथ में है तो फिर उसी को पुकारो, और इसके भी कई मानी है, पुकार उसी की तरफ हक है या उसी को पुकारना। अल्लाह एक ऐसी हस्ती है जिसको पुकारा जाए, जिससे दुआ की जाए, वही है जो तुम्हारी पुकार को सुनता है, तुम्हारी हाजत को जानता है, तुम्हारी हाजतों को पूरा करने पे कादिर भी वही है। फिर उसी को पुकारो, उसको छोड़कर अगर किसी को भी पुकारते हो, कोई फरिश्ता, वली, नबी, पैगंबर, तुम्हारी पुकार और फरियाद को वो अगर सुन भी लेता है, लेकिन ये याद रखो कि वल्लज़ीन यदून मिन दूनिही, और जिनको ये लोग पुकार रहे हैं उसके सिवा, ला यस्तजीबून लहुम बिशय, वो इनकी दुआ को किसी तरह भी कबूल नहीं करते। ये बहस छोड़ दो कि मुर्दे सुनते हैं कि नहीं सुनते, ये नतीजा ले लो कि वो सुन भी लें तो आगे से जवाब नहीं देते। कभी आया कभी किसी कब्र से जवाब, किसी साहिबे कब्र ने तुम्हें दिया, और मिन दूनी में सब आगे, पैगंबर, सहाबा, बुजुर्ग, बुत वाले, कब्र, सब कुछ। अल्लाह ताला कहते हैं कि ऐसे लोगों से मांगना, यानी गैर अल्लाह से मांगना कैसे है, बड़ी ही खूबसूरत मिसाल है। इल्ला, सिवाय इसके नहीं, यानी मगर, कबासित इन कफ़ई ही इलल माई, जैसे कोई फैला दे अपने दोनों हाथ पानी की तरफ, ताकि लियबलुगा फाहू, ताकि वो पहुंच जाए उसके मुंह तक। यबलुगा तो समझ आ रहा है ना, बलगा, फाह किसको कहते हैं, माउथ को, इसी से लफ्ज अफवाह भी है जो फैलती है, मुंह से ही चलती है। वह माहूबा भी बालिगे ही, वो तो उसके हाथ तक नहीं पहुंचने वाला, वो तो इसके मुंह तक नहीं पहुंचने वाला। मुशरिक की मिसाल या गैर अल्लाह से मांगने वाला, किसी कब्र पे खड़ा मांगने वाला, उसकी मिसाल अल्लाह ताला की निगाहों में एक शख्स पानी के पास जाए और पानी के हाथ को बंद करके लेते हैं ना, तो अल्लाह कहते हैं खुले हाथों से कोई पानी लेना चाहे और उसको मुंह तक पहुंचाए, ये नहीं हो सकता। इसी तरह से वमा दुआउल काफिरीन इल्ला फी दलाल, काफिरों की पुकार भी इसी तरह अकारत जाती है। मतलब क्या है कि अल्लाह के सिवा दूसरे को पुकारना ऐसे ही है जैसे खुले हाथ से पानी पीने की कोशिश करना, कुछ हाथ नहीं आएगा। किसी समंदर के किनारे भी खड़े हैं ये कुछ कर रहे हैं तो भी कुछ फायदा नहीं होगा। ऐसी पुकारें कहाँ है, फी दलाल, टारगेट पर नहीं लगती ये दुआएं। غیر اللہ سے مانگنا اپنے آپ کو ڈی ٹریک کرنا ہے, راستے میں رک جاتی ہیں. سارا دن کوئی سمندر کے کنارے کھڑا رہے یا بیٹھا رہے اور پانی کو پکار کے کہ میری ہتھیلی پر آ جاؤ, میری ہتھیلی پر آ جاؤ, کبھی بھی پانی نہیں آئے گا. اسی طرح قبروں پہ بیٹھے ہوئے لوگ بھی اپنے آپ کو ضائع کر رہے ہیں. اللہ کہہ رہے چھوڑو, بےچارے قبر میں چلے گئے, منو مٹی میں دبے, لوگوں نے ان کو بیری کے پتوں سے غسل دیا, سفید چادروں میں لپیٹا, وہ کچھ نہ کر سکے. سوچئے نا سارے مراحل جو کسی کے مرنے سے لے کے دفنانے تک ہے, ایسے وقت میں تو وہ بزرگ اور قبر والا کچھ نہ کر سکا, اور قبر میں جاتے ہی وہ مختار کل ہو گیا. کتنی بیوقوفی کی بات ہے. کچھ کر سکتا قبر والا تو سب سے پہلے اپنی مٹی جھاڑ کے قبر سے تو باہر نکلے. تو اللہ کہتا ہے ان مجبوروں کو بلانے کی بجائے کس کو پکارو؟ آیت 15, وللہ یسجد من فی السماوات والارض, اللہ ہی کو سجدہ کرتا ہے ہر ایک جو آسمان و زمین میں ہے, چاہے تو وکرہن, خوشی سے کرے یا نہ خوشی سے کرے. تو سے ہی لفظ اطاعت ہے, کرہن سے ہی لفظ کراہت ہے, یعنی ولنگلی اور ان ولنگلی. سب تو اللہ کو کرتے ہیں. تو کون سجدہ کرتا ہے اللہ کو؟ مومن. کرہن کون کرتا ہے؟ منافق. منافق نہ خوشی سے کرتا ہے. چلو نہ چکے. وَزِلَالُهُمْ بِالْغُدُوِّ وَالْآصَالِ, وَزِلَالُهُمْ بِالْغُدُوِّ وَالْآصَالِ, اور ان کے سائے بھی صبح و شام اسی کو سجدہ کرتے ہیں. یعنی جو خود نہیں بھی جھکتے ان کا سایہ تو زمین پہ جھکتا ہے. کیا بتا دیا کہ اللہ کو جب تم نے اللہ مانا ہے تو مان لیجئے. آپ دیکھیے کہ لفظ الہ آیا نا اس آیت میں, اسی لیے اگلی آیت میں کہا کل مر رب السماوات والارض, ان سے پوچھو کون ہے آسمان اور زمین کا مالک. کوئی جواب نہ ملے تو کہہ دو کل اللہ, اللہ ہی ہے. لہذا کل افتخذتم من دونہ مولیا, کیا تم نے ان کو چھوڑ کر ایسے حمایتی بنا لیے جو لا یملکون لانفسہم نفعا ولا ضرا, جو خود اپنے لیے بھی کسی نفع اور نقصان کا اختیار نہیں رکھتے. اللہ کو مختار کل کو چھوڑ کر اتنے کمزوروں کو مانتے ہو؟ کل حل یستوی الاعمى والبصیر, بڑی معروف آیت ہے, اس کو آپ نوٹ کر سکتے ہیں. ان سے پوچھو کیا برابر ہے اندھا اور دیکھنے والا؟ ام حل تستوی الظلمات والنور, کیا برابر ہے اندھیرے اور روشنی؟ یہاں عامى کون ہے؟ مشرک, غیر اللہ سے مانگنے والا. بصیر کون ہے؟ مومن. ظلمات کیا ہے؟ کفر کے اندھیرے. اور نور کیا ہے؟ توحید کی روشنی. ام جعلوا للہ شرکا خلقوا, کیا انہوں نے اللہ کے ایسے شریک بنا لی ہیں جنہوں نے تخلیق کی ہے؟ کا خلقی ہی اس کی تخلیق کی طرح کی, اس وجہ سے فتشابہ الخلق علیہم, تو یہ تخلیق ان پر مشتبہ ہو گئی ہے. یعنی کیا ہو گیا ان مشرکوں کو, ان کو غلطی لگ رہی ہے؟ کیا ان کے معبودوں نے بھی کوئی ایسی مخلوق پیدا کی ہے جس کی وجہ سے ان کو غلطی لگ رہی ہے کہ اللہ کو رب مانے یا ان کو مانے, اللہ کی مانے یا ان کی مانے؟ تو ان کو یقین دلا دو, قل اللہ خالق کل شیء, کہہ دیجئے کہ اللہ ہی خالق ہے ہر چیز کا. وہو الواحد القہار, وہ ہے یکتا اور سب پر حاوی. لفظ الہ کی تکرار ہے ان آخری تین آیتوں میں, تو نوٹ کر لیجئے کہ الہ کے اندر کیا کچھ آتا ہے. الہ جب ہم کہتے ہیں نا لا الہ الا اللہ, تو لفظ الہ میں خالق پیدا کرنے والا, رازق رزق دینے والا, مالک مالک ملکیت رکھنے والا, حاکم معبود حکم دینے والا, حاجت روا ضرورتوں کو پوری کرنے والا, اور مشکل کشا مشکلوں کو کھولنے والا. یہ چھ چیزیں لفظ الہ میں آتی ہیں. کب سے میں انتظار کر رہی تھی اس آیت کا کہ آپ کو نوٹ کرا دوں گی کہ جب ہم کہتے ہیں نا کہ لا الہ الا اللہ تو ہم کیا کہتے ہیں؟ لا خالق الا اللہ, لا معبود الا اللہ, لا رازق الا اللہ, لا حاجت روا الا اللہ, لا مالک الا اللہ, لا مشکل کشا الا اللہ. یہ ساری صفات جمع ہوتی نا پھر رب بنتا ہے. ورنہ تو آپ کو لگتا نہیں کہ اللہ کا نام بس ایک ایسے ہی ایک بس کموڈیٹی بن کے رہ جاتی ہے, اس میں تو ہمیں کچھ نہیں اور ملتا. بعض لوگوں نے سوچا کہ اللہ کے لیے بس مسلے کے اوپر ٹکرے مارو اور باقی سارے نفع نقصان لوگوں سے لے لو. تو اللہ تعالیٰ کہتا ہے یہ تمہاری دھوک تمہاری بھول ہے. سورت کے شروع سے لے کے یہاں تک اگر آپ دیکھیں, آدھے سبق میں مشرکین مکہ کے غلط اندازے تھے اللہ اور اس کے رسول اور اس کی کتاب کے بارے میں, اور یہاں تک آیت 16 تک اللہ کی صفات تھی. اس خوبصورت ذات اس ہستی کو چھوڑ کر جو اس کائنات کا نظام چلانے والی ہے, تم اپنی مرضی کے کام کرتے ہو. اب آخری آیت سبق کی جس میں حق اور باطل کا فرق بتایا گیا, کل کریں گے اس کو انشاءاللہ, کیونکہ بات شروع ہوگی تو سمٹے گی نہیں اور دوبارہ وقت لگے گا. دعا کیجئے کہ ہم اس کا حق ادا کریں. غور و فکر کر کے آئیے گا کہ اس آیت میں کیا ہے. پورے دین اسلام کی جو ایک ہلچل ہوتی ہے نا, اس کا تذکرہ وقت پورا ہوا. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اذان لگا دیجیے. کوئی کوئسچن کوئی بات ہے لکھ کے دے دیجیے.
جزاکم اللہ خیرا کثیرا واحسن الجزا. الحمدللہ. جی ماشاء اللہ. سورۃ الرعد کیسی ہے؟ ہم سب کو کتنا زیادہ غور و فکر کرنے پر ایک طرح سے انوائٹ کر رہی ہے نا. الحمدللہ. واٹ اے بیوٹیفل سورہ. بالکل یہ ایسی سورت ہے نا کہ اس کو اگر ہم نہیں بھی اسپیشل ٹائم نکالتے تو چلتے پھرتے اتنا کچھ نظر آ جائے گا جو اس میں ایکسپلین کیا گیا ہے. تو انسان کو غور و فکر کا ٹائم ڈیفینیٹلی ملے گا. انکریڈیبل ہارڈ ٹیچنگ. آئی ہیو سو مچ ٹو شیئر ناؤ. بالکل. اٹ ٹیکس اس ان اے ماسیو نیچر واک ٹائم ٹو ڈو تدبر. بالکل. اسٹڈی سائنس آف نیچر اسپیشلی وتھ نیچر سائنس. یہ بات بالکل صحیح ہے نا. اور ہم دیکھتے ہیں کہ یہ کائنات بھی کتنی پرسکون ہے. اس کو دیکھتے ہیں, اس میں وقت گزارتے ہیں تو اور ہمیں بھی سکون ملتا ہے. تو ڈیفینیٹلی یہ سب اسی لیے کہ یہ اللہ کی اطاعت کرے گا. آئی ول سینڈ مائی کمنٹس انشاءاللہ. ویری گڈ. کائنات سے منظم ہونا سیکھا. کائنات ہمیں منظم ہونا سکھاتی ہے. بالکل. اور ویری گڈ سورہ ٹو شیئر وتھ نان مسلمس. بالکل. خالق مالک. اچھا ٹھیک ہے, انہوں نے وہ لکھے. چلے جزاکم اللہ خیرن کثیر. آ چکے ہمارا ٹائم کافی اوپر ہے تو میں مزید یہاں پہ بھی کوئی ریکیپ پہ ڈسکشن نہیں کرتے. انشاءاللہ پھر کل آپ لوگ بھی سب تدبر غور و فکر کر کے آئیں اور پھر اپنے ایکسپیرینسز شیئر کریں. کیونکہ جب ہم قرآن کی کسی ایک آیت کو بھی اگر کوئی ٹائم دیتے ہیں نا تو اللہ تعالیٰ ہمیں بہت بہت کچھ سکھاتے ہیں اور پھر مزید ہمیں ہدایت بھی عطا کرتے ہیں. تو انشاءاللہ تعالیٰ کل پھر آپ سے اس کے بارے میں ڈسکشن کریں گے. ٹھیک ہے. کائنات میں سب سکون ہے اور جب ہم اس میں ہوتے ہیں تو فیل بھی ہوتا ہے. صحیح بات ہے. بالکل. چلے جزاکم اللہ خیرا کثیرا واحسن الجزا. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. آمین یا رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.